الشيطان الرجيم. السلام عليكم ورحمة الله وبركاته. جی ریڈی ہیں سب لوگ؟ شروع کریں گے انشاءاللہ نیا سبق. ایک تو اناؤنسمنٹ, ایک تو کل کے لیے جو اناؤنسمنٹ ہے وہ اینڈ پہ کریں گے انشاءاللہ, اس لیے جو لوگ جلدی جاتے ہیں وہ کیئرفل رہے. और दूसरी बात यह है कि ये जो मस्जिद का इवेंट है, इन्होंने बताया कि इस फ्लायर पर डेट गलत लिखी हुई है, तो सैटरडे 23rd है, ठीक है, जहन में रखे, इसमें 24 लिखा हुआ है, और यानी इस पे मेरा हालत ठीक लिखी हुई है डेट। और दूसरी बात ये कि आज शाम को इंशाल्लाह हमारा एक नया कोर्स शुरू हो रहा है, अगर आप लोग ऑनलाइन से इन टच हैं तो यहाँ किरम 3:30 बजे क्या टाइम है, 3 बजे यूके टाइम है, तो आप में से आपके बहुत अच्छा मौका, स्पेशली वो लोग जो अभी शुरू हुए हैं या बीच में, जिन्होंने शुरू की क्लासेस मिस की, और इवन मैं आप सबको रिकमेंड करूंगी, क्योंकि चीज़ें तस्कीर के साथ आती हैं, शुरू की क्लासेस में हमेशा तर्जमा याद करवाना और जो छोटी छोटी स्टडी टिप्स होती हैं वो दी जाती हैं, तो एज ए लिसनर आप सब सुने और अपने दोस्तों को साथियों को बताएं। मेरा लगा टाइम भी अच्छा है और इसका रिप्लेस भी है, ये आज से होगा, ट्यूसडे वेडनेसडे और थर्सडे 3 डेज अ वीक होगा, ठीक है, और कल की क्लास के बारे में जो कुछ है वो इंशाल्लाह हम लोग क्लास के बाद में एंड पे आपको बताते हैं। शुरू करें लेसन, ठीक है। नहमदु व नुसल्लि अला रसूल पिछले सबक को अगर हम साथ मिला लें तो हमने उसके एंड पे देखा था कि अल्लाह ताला उम्मत मुस्लिमा को अखलाक की बुलंदियों पे देखना चाहते हैं, लेकिन अमूमन लोग दुनिया में कुछ फायदों के हसूल के लिए इन सलाहियतों को अपने अंदर नहीं लाना चाहते और नहीं ला पाते। तो आज के सबक के शुरू में ही जो बात है वो ये है कि ये दुनिया फानी है, इसके फायदे और इसके नुकसान दोनों खत्म हो जाएंगे। उस ना खत्म होने वाली आखिरत को सामने रखो कि जहां पहुंचने के बाद अगर नतीजा तुम्हारी तवक्कात के खिलाफ निकला तो पछताने का फायदा नहीं होगा। दूसरा मेन टॉपिक आज के सबक का है कि हयात तैयब क्या होती है और किसको मिलती है। फिर शैतान की कोशिशें क्या, उसके मकर हैं क्या, उसके हथकंडे हैं जो कुरान पढ़ने वाले के साथ वो पेश करता है। आप में से हर एक को ही अपनी कहानी लगेगी क्योंकि हम सब भी कुरान के साथ हैं, और कौन लोग हैं जिन पर शैतान का जोर फिर नहीं चलता। और उसके बाद फिर किताब के नजूल में तदरीज कुछ आयतों का उतरना, फिर उसके बाद उनकी जगह दूसरी आयात का आना, ये सब तदरीजी अमल का हिस्सा है। गोया के कुछ असूल शुरू में पेश कर दिए जाते हैं, कुछ बाद में रखे जाते हैं, और इसी तरह फिर कुफर का कलमा अदा करना लेकिन दिल ईमान पर जमा हो, इस कैफियत के क्या मुख्तलिफ दर्जे हैं, और फिर आखिर में नेमतों की नाशुक्री नेमतों को जाया कर देती है। मक्का वालों के पास अल्लाह ने अपना नबी भेजा था, जब लोगों ने उनकी कदर ना की अल्लाह ने उनको वहां से निकाला और वहां उस बस्ती पे इस तरह से कहत आ गया। इंशाल्लाह हम आखिरी मिसाल इस सबक की पढ़ेंगे। अब चलते हैं आयतों के साथ। बहुत ही दिल पे लेने वाला सबक है, मुश्किल नहीं है, आसान सबक है, लेकिन ऐसे सबक सुनते वक्त मुहासबा बहुत जरूरी है कि हम अपना मुहासबा करें। देखेंगे आयत नंबर 96 से। औसु बिल्लाहि मिनश शैतानिर रजीम मा इंदकुम यनफदु बमा इंदल्लाहि बाक, जो कुछ तुम्हारे पास है, सोचे मेरे पास क्या कुछ है। इस मां की लिस्ट हमारी तो बड़ी ही लंबी होगी, अल्लाह ही हमें हिसाब से बचाए, लेकिन साथ ही बता दिया यनफद वो खत्म हो जाएगा नफीदा से। जो कुछ है इस दुनिया में वो फानी है, जबकि वमा इंदल्लाहि बाक, और जो कुछ अल्लाह के पास है वो बाकी रहने वाला है। होगा क्या वहां जाके, वलनसीयनल्लज़ीन सबरु, और हम लाजिमन देंगे सबर करने वालों को अजरहुम बिअहसनी मा कानू यामलून, इनका अजर इनके बेहतरीन आमाल के मुताबिक। बहुत ही बड़ी बड़ी खबरें हैं इस एक आयत में। पहली बात देखिए कि जो कुछ है दुनिया में, जब लफ्ज जो कुछ आता है तो हमारे जहन में चंद मादी चीजें आ जाती हैं, रोटी कपड़ा मकान, फिर हम कहते हैं हमारे पास तो चलो ये नहीं है या है तो ठीक है, और जिस तरह का भी ऐसा है। लेकिन अगर देखा जाए तो दुनिया में इंसान के पास क्या कुछ है, वक्त, सेहत, کھانا پینا مادی چیزیں یہ تو ہیں, لیکن اگر دیکھا جائے تو دنیا میں ہمارے پاس جذبے بھی ہیں, خوشیاں ہیں, غم ہیں, تکلیفیں ہیں, سب کچھ فانی. آپ کہہ لیجئے کہ فانی دنیا کی ہر نعمت بھی فانی, اور فانی فنا ہونے والی دنیا کا ہر غم بھی فنا ہونے والا. حقیقت یہ کہ اگر ہمیں اس بات کا یقین آ جائے تو ہمارے بندھے ہوئے ہاتھ کھل جائیں, ہمارے فیصلے جو ابھی تک دل اور دماغ کی کشتی کے بیچ میں لڑکھڑا رہے ہیں وہ عملی جامع پا جائیں. اگر ہمیں اس کا یقین آ جائے کہ دنیا میں جو کچھ ہے وہ سب ختم ہو جائے گا. یہاں آپ اپنے آپ سے پوچھئے, میرے پاس کیا کچھ ہے اور یہ کب ختم ہو جائے گا؟ کیونکہ اللہ کی ذات نے کہہ دیا نا کہ جو کچھ ہے وہ ختم ہوگا, تو پھر مان لو کہ وہ نہیں رہے گا. اپنے بچوں کو ذہن میں لائیے, یہ ختم ہو جائیں گے. اپنی گاڑی کو ذہن میں لائیے, یہ ختم ہو جائے گی. گھر, یہ ختم ہو جائے گا. شوہر کا رشتہ ٹوٹ جائے گا, بھائی بہنوں کی محبتیں ختم ہو جائیں گی. آپ کا دل کہے نہ کہے لیکن حقیقت ہے کہ یہ سب چیزیں ختم ہو جائیں گی. حتیٰ کہ اس دنیا کے تو غم بھی ختم ہو جاتے ہیں. کبھی کوئی تکلیف آئے تو کتنا سکون ملتا ہے اس بات کو سن کے کہ ما عند اللہ ینفد, ما عندکم ینفد, ڈونٹ وری, زیادہ غم نہ کرو. آپ دیکھتے کہ تیسرے دن کے بعد صبر آنے لگتا ہے, سچ ہے کہ نہیں؟ ایسے لگتا ہے کہ جیسے دل پہ ایک سل پڑ جاتی ہے صبر کی. سوچیے اگر ہمیں اپنی تکلیفوں اور غموں پہ صبر نہ آئے تو کیا بنے. آج سے 10 سال پہلے جو چوٹ پڑی تھی آج بھی وہ زخم ایسے ہی دکھے جیسے چوٹ لگتے ہوئے دکھا تھا, تو کیا ہم دنیا کا کوئی کام کر سکتے؟ نہیں کر سکتے تھے نا. تو پھر اسی طرح خوشیوں کو سوچئے, جو ہمارے پاس آج خوشیاں ہیں ان سب خوشیوں کو ذہن میں لائیے, اور پھر کہاں مستی کی بات ہے اور کہاں ہمارے پاس اس کے اندر کوئی گنجائش ہے اکڑنے کی, تو یہ خوشیاں بھی ختم ہو جائیں گی. کسی کا نیو بورن بیبی, امیجن کریں اس کے پیدا ہونے کی خوشی, پھر وہاں اس بات کو سوچئے کہ مائندکم ینفت, ہائے یہ بیبی ختم ہو جائے گا, مر جائے گا. چند دن پہلے کسی نے پکچر بھیجی, جس دن ہم بات کر رہے تھے سورۃ نحل میں بچوں کے تخلیق پہ, تو انہوں نے بھیجی, بڑا خوبصورت بیبی, صحت مند, ہیلدی, موٹا, تازہ, لگ بھی نہیں رہا کہ یہ بالکل ایک دو دن کا بچہ ہے. لیکن انہوں نے کہا یہ بہن کے گھر بچہ پیدا ہوا اور اب نہیں ہے, اللہ نے فوراً لے بھی لیا. تو میں اس کو سوچ رہی تھی کہ اللہ نے اتنے پیار سے 9 مہینے اس کو اس عورت کے پیٹ میں بنوایا اور اگلے دن لے لیا, یا ایک دو دن بعد لیا ہوگا, جتنے بھی دن بعد لیا. ہم تو نہ کبھی دیں, کہتے ہیں ہائے میں نے تو اس پہ اتنی محنت کی ہے, لیکن اللہ نے لے لیا. کتنی محنت لگی, کتنا ماں کا خون لگا, اس کا کتنا جسم کی طاقت لگی, اور وہ ماں کی گود میں بھی نہیں آ پایا. تو یہ اللہ کی مرضی ہے. حقیقت ہے کہ انسان کے تو ہاتھوں میں اتنی بے برکتی ہے کہ جس چیز کو اس کے ہاتھ لگ جاتے ہیں وہ فانی ہو جاتی ہے. ہاں, وما عند اللہ باق, جو اللہ کے پاس ہے وہ باقی رہے گا. یہاں ابو ذر کی بات کتنی فٹ ہوتی ہے. کہا ابو ذر آپ کے گھر کا سامان کدھر ہے؟ کہا دوسرے گھر بھیج دیا. کہا وہاں کیوں بھیجا ہے؟ کہا اس لیے کہ یہاں کا مالک ادھر رہنے ہی نہیں دیتا, تو جدھر رہنا ہے وہیں جا کے تو گھر لگاؤں گا, وہاں دے دیا. یہ حقیقت صحابہ کو سمجھ آ گئی تھی, اس لیے ان کے ہاتھ اللہ کو دینے میں کھلتے تھے اور اپنی ذات پہ خرچ کرنے میں 10 دفعہ سوچتے تھے کہ اس کا حساب دینا پڑے گا. آج ہم بالکل اس کی اپوزٹ تصویر نہیں دیکھتے. اپنی ذات, بچوں کی ذات, خوشیاں, گھر سجانا, کہتے ہیں اور کماتے کس لیے, یہی تو وقت ہوتے خرچ کرنے کے. لیکن جب اللہ کا راستہ ہے تو ڈھونڈتے ہیں ریز کاری, کوئی جو پرس میں بوجھ پڑتی ہوئی چیزیں ان کو پکڑ کے دے دیں, چلو ختم کر دیں. لیکن جس انسان کو اس بات کا یقین آ گیا, یقیناً اس کی زندگی میں تبدیلی آتی ہے, اور قرآن اس یقین کو پختہ کرتا ہے. قرآن کے ساتھ شعوری سفر جب نہیں ہوتا نا, تو انسان کہتا ہے بس ٹھیک ہے نا, میں نے بھی ہمیشہ رہنا ہے, میرے بچوں نے بھی ہمیشہ رہنا ہے. آپ دیکھیں جس کے گھر بچہ نہیں ہوتا, نانیاں, دادیاں, ماں, بہنیں کیوں تڑپتی ہیں کہ اللہ اس کو بچہ دے دے؟ کبھی سوچے تو اس کے پیچھے کیا ہے؟ وہ نہیں یہ سوچتی شکر ہے ہماری بچی کے پاس بچہ نہیں, اس کو ستاتا کوئی نہیں, اس کو راتوں کو جاگنا نہیں پڑتا. لیکن غم کیا ہوتا ہے کہ اس کے بعد کیا ہوگا, इसका मियाँ दूसरी शादी ना कर ले, फिर ये दोनों मर गए तो इनके घर का क्या होगा, इनकी जायदादों का क्या होगा। अल्लाह कहते माँ इंदा कुम यनफुत, 10 बेटे भी आ जाएंगे, यनफुत अल्लाह वारिस है। आप नोट करें, आप अपनी हर नेमत लिखें, स्किल्स, एजुकेशन, तालीम, जॉब, बिजनेस, इस आयत की रोशनी में रख के देखें, आपको समझ आ जाएगी कि ये सब चली जाएगी। दुनिया में नेमतें मौजूद होती हैं, हम उनसे फायदा नहीं उठा पाते। कहाँ हमें वो चीजें नजर आ रही होती हैं, हम कहते हैं नहीं ये मैं नहीं कर सकती, जॉब ली भी है लेकिन, यानी पढ़े लिखे हैं लेकिन जॉब नहीं मिलती, और अनपढ़ जो होते हैं वो उससे ज्यादा कमा के मेहनत करके मजदूरी करके ले जाते हैं। तो लिहाजा हम सबको अपनी किबलों, अपनी ख्वाहिशों का किबला दुरुस्त करने की जरूरत है। इसके बाद आप देखिए कि जब ये यकीन आने लगता है ना, तो उसके बाद फिर तब्दीली क्या आती है, जिसको यहां सब्र कहा गया। इस आयत में जो सब्र का लफ्ज है ना, ये बामानी लफ्ज है, क्योंकि एक ही आयत है और साथ ही कह दिया कि भाई सब कुछ तुम्हारा फना होगा, अल्लाह का बाकी रहेगा। हाँ वला नजीन सबरू सबरू अजरहुम भी अहसनी मा कानु यामलून, और अलबत्ता हम जरूर देंगे सबर करने वालों को इनके अजर इनके बेहतरीन अमाल के मुताबिक। तो फिर यहां सबर से क्या मुराद है, यहां सबर से मुराद वो लोग हैं जो हर लालच और ख्वाहिश और नफ्स के जज्बों के मुकाबले में हक पर कायम रहते हैं। देखिए सबर दीन का खुलासा है, जो इस दुनिया के फायदों को ठुकरा कर, क्योंकि वो नाजायज तरीके से मिल रहे थे, आखरत की ना खत्म होने वाली आखरत को चूज कर लेते हैं। ऐसे लोग हैं जो नकद पे नहीं सौदे करते, उधार पे सौदे करते हैं। और आप देखिए कि दुनिया में हर नेमत थोड़ी देर के लिए खुशी देती है, फिर खुशी भी गई है। वो खुशी आज मौजूद है जो आपको 1 साल पहले किसी जेवर के मिलने पे हुई थी, अब तो उससे आगे और लंबी लिस्ट होगी, खुशी भी गई। गम हुआ तो गम भी चला गया। अब होता क्या है कि लोग नेकी जो नहीं कर पाते, उसकी बहुत बड़ी वजह क्या है कि सब्र नहीं होता। कोई काम एक अल्लाह पे सब्र हो सकता है, ला इलाहा इल्लल्लाह कह सकते हैं जब तक दुनिया के सब लोगों से अपने फायदे कट 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 खत्म ना करो। तो सब्र की पहली दलील ला इलाहा इल्लल्लाह कहना है। ये मुशरिक क्यों नहीं थे अपने खुदाओं को छोड़ते, पता है आपको? कहते थे इतनों से मांगते हैं तो फिर भी बेटा मांगते हैं तो बेटी मिल जाती है, तो मोहम्मद तू क्या नई बात कहता है कि एक को छोड़ के सबको, सबको छोड़ के एक को मांगो। सब्र नहीं कर पाते थे। क्या रसूल की तबाह हो सकती है अगर सब्र ना हो? दुनिया में तो इतनी रंग रंगीली नेकियां हैं आज के दौर में कि शक पड़ जाता है कि हम कहीं लोगों को बेवकूफ तो नहीं बना रहे, कि इनको संजीदगी से बिठा के पढ़ाते हैं और बार बार अमल की बातें कर करा के तो हम इनका खून खुश करते रहते हैं। पता नहीं शायद यही बच जाएंगे जो इतनी मस्ती में नेकियां करते हैं। नहीं, सब्र करेंगे तो नबी की तबाह होगी। तो हर नेकी सब्र की वजह से होती है। और अल्लाह का करम देखिए कि दुनिया में थोड़ी देर के लिए मुश्किल में डालकर हमेशा की खुशियां दे देता है। और अल्लाह सुब्हान तआला कहते हैं कि सब्र करो, लेकिन हम कहते हैं हम सब्र करेंगे, शर्त एक है कि मुश्किल ना आए। तो और कुछ लोग कहते हैं सब्र भी हमें बस ऐसे ही आ जाए, हालांकि आप देखिए कि मुश्किल वो कमोडिटी है कि जिससे सब्र कमाया जा सकता है। कभी आपके ऊपर कोई मुश्किल आए ना, तो खुश हुआ करें, अंदर से मुस्कुराया करें कि कुछ रॉ मटेरियल हाथ में आ गया, अब इस पे सब्र करूंगी और लेके चलूंगी आगे। शर्त एक है कि उस सब्र के मौके पर, उस मुश्किल के आते पे रिस्पॉन्ड करती हूँ या रिएक्ट करती हूँ। देखिए एक बात तो बड़ी मुश्किल है, कहूंगी भी तो आपको शायद अभी तो बहुत आसान लगे लेकिन अमली जिंदगी में बहुत मुश्किल लगती है। कुछ लोग हैं तो बड़ी से बड़ी तकलीफ उन पे आती है ना, तो वो सब्र से पी जाते हैं। और कुछ थोड़ी सी बात, देखिए फिर मैं कहूंगी कि किसी की मौत की खबर नहीं, वो तो बहुत बड़ा दुख होता है, किसी की बहन भाई की बीमारी की खबर नहीं, छोटी सी बात, कोई लड़ाई, कोई तानना, कोई बात, छोटी सी बात पे रिस्पॉन्ड देने की बजाय रिएक्ट करने लगते हैं, उनसे सब्र नहीं होता। हदीस में आता है कि मम बसा लम यसबर, जो फैल गया, बस्सा का नाम सुना ना, इन्ना मशकू बस्सी वह सीर अल्लाह, बस्सा कहते फैलाने को। सूरत निसा में भी आपने पढ़ा कि वह बस सफी हम दोनों से जोड़े मिला दिए, बच्चे जो है वो दुनिया में इंसान फैला दिए। तो बस्सा कहते बिखरने को, तो मम बस्सा जो तकलीफ आने पे दुख आने पे बिखर ही गया, दूसरों को दुख सुना दिया, लम या तसब्बर, उसने सब्र कोई नहीं किया। इसके लिए तरीका क्या है, पहले से जहनी तौर पे तैयार है। जो बात कहने लगी बड़ी मुश्किल है, फारिग जब बैठे तो सोचे एक एक नेमत, मा यनफिदु इंदकुम मा इंदकुम यनफत, बच्चों पे लेके सोचे अगर मेरा ये बच्चा फौत हो जाए तो मैं क्या करूंगी, अगर अचानक मुझे खबर मिले कि मेरे शौहर की डेथ हो गई है तो क्या करूं, वल्लाह जब तक वक्त से पहले ये नहीं सोचेंगे। और इसके लिए फिर प्रैक्टिस करें जहनी तौर पे, अच्छा फिर मैं सुकून से बात करूं, फिर मैं सबर करूंगी, फिर मैं दो नफिल पढ़ूंगी, फिर मैं इन्ना लिल्लाह कह से खीन हो, तो जब मुश्किल आती है ना तो बंदा पी जाता है। हम चूंकि पहले जहनी तौर पे तैयार नहीं होते, हम इस आयत को अपोजिट पढ़ते हैं, मैं आपके सिर्फ कहने के लिए, यानी अल्लाह ना करे कोई मानी बदलने का मफहूम इरादा नहीं है, सिर्फ इसके मानी बदलने के लिए जो आज के मुसलमान ने भी दूसरों को तो छोड़ दे, वो तो अल्लाह को मानते ही नहीं है। जो समझे हमें ना वो पता क्या है, देखिएगा जरा नजरें लगाए आयत पे, मा इंदकुम बाक व मा इंदल्लाही यनफदु। समझे इस जुमले को, क्या कॉल और फेल और अमल से आज हम ये नहीं साबित करते, जो मेरे हाथ में ना वो बाकी है, और जो अल्लाह के बंदा को दे दिया उफ तोबा तो कम हो गए, पैसे जाया हो गए, वक्त अल्लाह को दिया है, स्किल दे दी, जवानी दे दी, कैरियर दे दिया, पढ़ाई छोड़ दी, जॉब छोड़ दी, शादी दीनदार घर में हो, वो लफ्ज जो अल्लाह के नबी ने उनके सामने और उन्होंने आपके सामने बोले कि सदके की बकरी थी, शाम को आपने पूछा कि आयशा गोश्त का क्या बना, का सारा खत्म हो गया, बस मैंने दस्ती का गोश्त बचा लिया क्योंकि मुझे पता है कि आपको दस्ती का गोश्त अच्छा लगता है। तो उनके लफ्ज क्या थे कि सारी बकरी चली गई और एक गोश्त का टुकड़ा बच गया, तो आपने कहा कि आयशा नहीं, सारी बकरी बच गई मा इंदल्लाहि बाक, और ये गोश्त का टुकड़ा बच गया, ये जाया हो गया। तो हकीकत ये, जिसको ये यकीन आता है ना, फिर वो तो उसकी तो सोच ही बदल जाती है, उसके अकाउंट्स कुछ और हो जाते हैं, उसके डिपॉजिट, लोगों का जो क्रेडिट है ना वो उसका बैलेंस हो जाता है, उसके सारे कार्ड उल्टे हो जाते हैं, जो जमा कराना है आगे और जो इधर रखना है उसको खत्म, और सिर्फ जरूरत का उसके हाथ में होता है, बाकी वो कहता है जाने दो। तो जरूरत है इस बात की कि इंसान अपने सब्र की बात करे। याद रखिए कि ये चीज प्रैक्टिस से आती है, सब्र भी सब्र से ही आता है, सब्र अचानक नहीं आता। इसके लिए इंसान के अपने अंदर वस्व, पिछली जो 7 खूबियां पढ़ी है ना हमने पिछले सबक के एंड पे, वो 7 तो आपके लिए अगली एक्टिविटी कुछ मुश्किल नहीं है। इसी तरह आप एक एक चीज सोचते रहे, अगर आग लग जाए अच्छा ये हो जाए वो हो जाए कोई बात नहीं, इस ओके, नबियों के साथ भी हुआ, सहाबा के साथ भी हुआ, फिर आपके ऊपर कोई तकलीफ आएगी आप हाँ हो नहीं करेंगे, आप कहेंगे यस आई वाज एक्सपेक्टिंग, आई एम मेंटली प्रिपेयर्ड। इसी तरह दूसरी जो एक्टिविटी आपने करनी है ना, सब्र अनिल मासिया, मासियत पे सब्र करना है। इसको आप कैसे सोचें, अच्छा मेरे बेटे की शादी आएगी, खुशी तो मुझे बहुत है, और एक ही बेटा है, पहला बेटा है, आखिरी बेटा है, जो मर्जी सोच ले, लेकिन देखो मैंने इस मौके पर अल्लाह को नाराज नहीं करना, मैंने इसराफ नहीं करना, मैंने दिखावा नहीं करना, मैंने सुन्नतों को जगाना है, मैंने कुफर की रस्मों को आम नहीं करना। पहले से सोचे, बैठ के प्लान बनाए, ये अचानक कभी नहीं होगा। अगर आपने ये प्रैक्टिस नहीं की होगी ना तो यकीन कीजिए कि इस वक्त पे तो आप अपने कपड़ों से बाहर निकलेंगे, उछले पड़ेंगे, आप कहेंगे खुशी आई है क्या करें, कोई आपको उस वक्त को कुछ कहेगा भी ना कि इन्नल्लाह हमा साबिरीन, कहेंगे चुप करो, तुम्हें बताओ ना तुम्हारे बेटे की खुशी हो तो तुम्हें हो। पहले बैठ के सोचे, अच्छा घर मिल जाएगा, अच्छा ये मेरा घर है, अल्लाह मुझे अपना घर दे रहा है, अच्छा इस घर में कैसे रहूंगी, क्या इस घर में कोई नाफरमानी होगी, बच्चा होने वाला हो जाए, अच्छा इस बच्चे को क्या करूंगी, इसको अल्लाह के रास्ते में लगाऊंगी, इस तरह अपने बारे में ये सोचा करें, तो आप देखेंगे कि जब ये मौके आएंगे फायदा होगा। फिर सब्र अनितात, इतात, کوئی نیکی کا موقع آئے گا نا میں سب سے آگے بڑھوں گی. پہلے سے سوچ کے بیٹھے میں کہ نیکی کی کوئی آفر آ رہی ہے, آئی ول بی دا نمبر ون. میں ٹو پہ نہیں جاؤں گی, میں ون پہ رہوں گی. تو انشاءاللہ آپ دیکھیں گے کہ جب وقت آتا ہے تو بات بہت اچھا ہوگا. اور مشکل آئی کسی کو نہیں بتاؤں گی, ان نمشک بسی و حسنی اللہ. جنہوں نے پہلے سے یہ سب سوچ لیا ہوتا ہے نا تو ان کے لیے بعد میں صبر کرنا مشکل نہیں ہوتا. اور جو دوسروں سے ڈسکس کر چکے ہوتے ہیں نا ساری باتیں, تو مشکلات آتی ہیں جو ہمیں بہت کچھ دے سکتی ہیں لیکن ہاتھ سے موقع نکل جاتا ہے. تو لہٰذا اللہ تعالیٰ کہتے ہیں اگر اس درجے کا صبر کرو, یہ ہے صبر. اور آج یہ صبر کرنا سیکھنا ہے ہم نے اللہ کی کتاب سے, تو کہا کہ ہم تمہیں دیں گے اجرہم بیاحسنی ما کانوا یعملون. وہی انداز پھر آ گیا, اور اس سبق میں دو دفعہ یہ بات آ رہی ہے, آگے پھر آئے گی. پھر ان کے اجر احسن پہ دوں گا. دیکھیں عام طور پہ بھی یہی ہوتا ہے, دنیا کے ریزلٹ جہاں بھی بنتے ہیں, یہ ہمارے وقت میں تو نمبرز دیتے تھے نا, 100 میں سے 50 اور 100 میں سے 80 اور 100 میں 10. آج پورے ویسٹ کو دیکھے وہ پرسنٹیج دیتے ہیں. آپ کسی بھی یونیورسٹی کے کھول کے دیکھ لیجئے, اللہ ماشاءاللہ پرسنٹیج پہ لے آتے ہیں. آپ کتنے پرسنٹیج تھی, آپ کی رول کال, آپ کے اتنا تھا, یونیفارم تھا, یہ دس اینڈ دیٹ. اللہ کے ہاں پرسنٹیج نہیں چلے گی. پرسنٹیج کا مطلب سمجھتے کہتے ہیں, ایوریج کر دو. مثال ہے کہ کسی کے ایک سبجیکٹ میں 100 میں سے 90 نمبر تھے, تو دوسرے میں اس کے نمبر 80 تھے, تو تیسرے میں 40 تھے. تو آپ کو پتہ ہی ہوگا نا طریقہ, ساروں کو جمع کر کے اینڈ پہ کر کے تو اس کو 100 سے کر کے تو اس کو کہتے ہیں اتنے پرسنٹ پہ انہوں نے یہ ڈگری لے لی. اللہ ایسے نہیں کرے گا. اللہ تعالیٰ کیا کریں گے, اب آپ اس کو سوچیں, ایک سبجیکٹ میں 100, دوسرے میں 90 80 50 60, ایوریج کر کے بھلا کیا بننا تھا, نہ یہ 50 ہے نہ یہ 60 ہے یا 90 سی, اس کے 70% بن جانے تھے. دنیا کا کوئی ایگزامینر ہوتا تو اس کو 70% پہ ڈگری ایشو کر دیتا. اللہ کیا کریں گے, اچھا اس میں 100 تھا, اس میں 90 تھے 80 تھے 50 تھے, اوکے سب کو اس کو 100% پہ جانے دو. بیاحسنی ماں کا نماز کی مثال لے لیں, ہم نماز روز پڑھتے ہیں دن میں ماشاءاللہ 5 بار پڑھتے ہیں, کیا ہر نماز ایک درجے کی ہوتی؟ آپ نمبر ہی دیں نا 5 نمازوں کو. فجر کی نماز چونکہ صبح سو کے اٹھے تھے, آدھی نیند ہوتی ہے, آدھی چلو تھکن نہیں ہوتی, کچھ نہ کچھ کہہ لیجئے 70% اچھی ہوتی ہے, فریش ہوتے ہیں. اب اللہ شرجے کہ آنکھیں پوری کھولی ہوں اور آنکھیں کھول کے وضو کیا ہو. چلیے ظہر یہاں بھاگتے دوڑتے پڑھتے ہوں گے, کچھ نہ کچھ کر لیتے ہوں گے, 70% 60 پہ بلکہ 40 پہ لگا لیں آپ. تو عصر کی نماز پہ تھوڑا سا سکون مل جاتا ہے, تھوڑا ریسٹ بھی کر چکی ہے, 70% اچھی ہو گئی. مغرب پھر بچوں کے سونے جاگنے کھانے پینے کے جھنڈوں میں مشکل سے 4-3 فرض پڑے تو پھر اس کو لے آئیے کہ یہ 55% ہو گئی. عشاء کی نماز تک سارے سو چکے تھے, گرمی سردی کی نمازوں کا فرق ہے, سب سوئے ہوئے تھے, تو آپ نے وہ بڑی پیاری پڑھی, 90% پہ پڑھ لی. اب سارے دن کی ساری نمازوں میں سے فرشتے جب لے کے جائیں گے تو اللہ فجر ظہر عصر مغرب کو کس نماز کے درجے پہ کر دے گا جو سب سے اچھی پڑھی تھی. بعض دفعہ زندگی میں صرف ایک ہی اچھی نماز پڑھی ہوگی. اللہ کی عطا دیکھیے, وہ ہماری طرح کنجوس نہیں ہے, اس کے ہاتھ نہیں بندے ہوئے, اس کا دل نہیں بندا ہوا, وہ اتنا بڑا بادشاہ کبھی دیکھا تو کرے اس کی بادشاہی جو اس نے غیروں کو دیا ہوا ہے, اپنوں کو تو چھوڑے, جو غیروں کو دے وہ اصل بادشاہ ہوتا ہے. ہم تو اپنوں پہ نچارتے ہو, کہتے ہیں نا اندھا بانٹے شرینی بار بار اپنوں کو ہی, کیونکہ اندھا جو ہے تو اپنے ہی بچوں کو بار بار دیتا جائے گا, اللہ نے تو اپنوں کو نہیں دیا. کبھی گوروں کے بچے دیکھیں, کبھی کافروں کی عورتیں دیکھیں, کبھی ان کا دیکھیں, تو اللہ تو اتنا بڑا بادشاہ ہے. تو آپ سوچیے جب وہ اپنوں کو دے گا تو کیا دے گا. بیاحسنی ما کانوا یعملون. اب یہاں سے آپ ہائی لائٹ کرنا شروع کریں آج کے سبق میں لفظ یعملون, عمل, صالح, یسنعون. آپ تکرار دیکھیں گے حیرت انگیز حد تک, آپ کو یہ حیرت ہوگی کہ آج کے سبق میں عملوں کا کتنا تذکرہ. ہم سر اس کو بھی سمجھ لیتے ہیں, بیاحسنی ما کانوا یعملون کی جگہ بیاحسنی ما کانوا یشتہون, جس کی اشتہا تھی, جو خواہش رکھتے تھے, ما یدھون جو دعائیں کرتے تھے. عموماً ہم کیا سوچتے کہ جنت دعاؤں سے مل جائے گی یا چاہت سے مل جائے گی. اللہ کہتے ہیں جنت عمل سے ملے گی. اسی کو کہا تھا نا شاید نے کہ عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی, یہ خاکی اپنی فطرت میں نہ نوری ہے نہ ناری ہے. یہ تب نوری اور ناری کو چھوڑ دے, لیکن یہ یاد رکھیے کہ جنت اعمال کی بنیاد پہ ملے گی. آپ کہتے ہیں ہمارے اعمال پہ مل جائے گی؟ کہا نہیں ملے گی. اللہ کے نبی نے فرمایا کہ اگر جنت کسی کو اس کے عملوں پہ ملے تو ایک شخص جنت میں نہیں جائے گا. کہا فوراً اللہ کے نبی سے پوچھا اچھا آپ بھی؟ کیونکہ ان کو پتہ تھا اللہ کے نبی انسان ہے. کہا اللہ کے نبی کیا آپ کو بھی آپ کے اعمال پہ جنت نہیں ملے گی؟ وہ ساری باتیں یاد کریں راتوں کی اور نیکیوں کی. کہا ہاں مجھے بھی میرے اعمال پہ نہیں ملے گی الا کہ میرا رب مجھے اپنی رحمت سے ڈھانپ لے. آپ کہیں گے پھر عملی نہ کریں؟ تو سمجھ لیجئے, میں آپ کو چھوٹی سی مثال دیتی ہوں. آپ کا چھوٹا سا بچہ ہے, وہ آپ کی خدمت کرنا چاہتا ہے. وہ کہتا ہے کہ ماں بیمار ہے, اس کے سر میں درد ہے, چلو میں اپنی ماں کو سمجھے کہ کچھ کھانا بنا دوں, یا کوئی اس کے لیے کوئی بسکٹ الماری سے نکال کے کوئی جوس وغیرہ نکال دوں, کوئی گولی لا دوں. اب آپ دیکھ رہی ہیں جو ٹوٹے ٹوٹے چھوٹے چھوٹے ہاتھوں سے گرتی پڑتی چیزیں پکڑ کے لا رہا ہے, آدھا گلاس پکڑا ہے آدھا اندر سے پکڑا ہے, آپ کو کتنا پیار آئے گا؟ آپ اس کو گلے سے لگا لیں گی, آپ کہیں گے میرے بچے نے اپنی حیثیت سے کوشش کی. آپ کو جس طرح اپنے بچے پہ پیار آئے گا نا اس کی ٹوٹی ٹوٹی کوشش پہ, اللہ کو آپ کے اوپر میرے اوپر ہماری ان چھوٹی چھوٹی ٹوٹی پوٹی کوششوں پہ پیار آئے گا قیامت کے دن. کرتے تھے کوششیں, ارادے تو کرتے تھے, نیتیں بھی تھیں, نمازیں بھی تھیں, لیکن کر نہیں پاتے. فرشتوں مجھے ان پہ پیار آ رہا ہے, جو ان پہ میری رحمت ہوگی ان کو جنت دے دو. اور اس کے برعکس آپ کے شور نہ کرنا, بچوں میں سونا چاہتی ہوں یہ کر, اور وہ اتنا ہی شاؤٹ کریں, اتنا چیخیں روئیں, آپ کو ستائیں, اٹھے مجھے کھانا بنا دیں اور ٹی وی اونچی آواز سے چلائیں, تو کیا آپ کو ان بچوں پہ پیار آئے گا؟ یہ ہے بغی اور فحش اور سو. تو ساری بات کا خلاصہ بہت آسان ہے اگر ہم سمجھنا چاہیں کہ اللہ سبحانہ تعالیٰ ہمیں زندگی میں مختلف مواقع پہ موقع دیتا ہے. کس بات کے؟ کہ تم اپنی زندگیوں کو بہتر کرو. آج ہم سب اپنے اوپر بھی لے سکتے ہیں, قرآن پڑھنے سے پہلے کی زندگی اور تھی, قرآن پڑھنے کے بعد اور ہو گئی. پہلے بھی نمازیں پڑھتے تھے, یہ تھوڑی کہ نہیں پڑھی, لیکن وہ نمازیں بس ایسی تھی کہ بس نماز بلائے جان پڑھ کے ختم کر دی. اب اللہ سبحانہ تعالیٰ پھر توفیق دے رہے کچھ نہ کچھ کرنے کی, کچھ نہ کچھ پڑھنے کی. تو امید کریں کہ اگر آپ اس راستے پہ جمے رہے تو انشاءاللہ اللہ کی ذات آپ کو پچھلی ساری زندگی کی نیکیاں اپ گریڈ کر کے اس آخری زندگی پہ کر دے گی. حدیث میں آتا ہے ایک بندہ ساری زندگی گناہ کے کام کرتا ہے, حتیٰ کہ اس کے اور جنت کے بیچ, اس کے اور جہنم کے بیچ میں صرف ایک قدم کا فرق رہ جاتا ہے, اور اللہ کا لکھا غالب آتا ہے, اور کوئی اللہ اسے اچھا کام کرواتا ہے اور اس کو جنت دے دیتا ہے. اور اس کا اپوزٹ بھی ہے, کوئی خوش نہ ہو کہ ساری زندگی نیکیاں کرتے رہے لیکن اندر دل میں کھوٹ تھا, کوئی نہ کچھ پھنسی بھی چیز تھی, اللہ پکڑ لیتا ہے اور آخر میں انجام سو ہو جاتا ہے. تو اللہ تعالیٰ ہمیں برے انجام سے بچائے. اللہ بھی باقی رہنے والا تو آخرت بھی باقی رہنے والی, تو اس کی چیزیں بھی باقی رہنے والی, انسان بھی فانی, یہ دنیا بھی فنا ہونے والی, تو اس کی چیزیں بھی ختم ہونے والی. غم آئیں تو ڈپریس نہ ہو, یہ جو دکھی رہتے ہیں نا ہم, یہ بھی ایمان کا ذوف ہے, کبھی نہیں دکھی ہو سکتے. آپ کا دل دکھی ہو ہی نہیں سکتا اگر آپ اللہ پہ یقین رکھتے ہیں. اور جو خوشیوں میں ہر وقت ہی شوق کی جوش ہی ہے نا گھومتے پھرتے اور ادھر سے ادھر, یہ بھی ٹھیک بات نہیں ہے. بندہ مومن کا دل مغموم ہوتا ہے, سنتے ہیں سمجھتے ہیں مغموم دل کون ہوتا ہے؟ بس لوگوں کی فطرت میں ہی ایسا ایک ہوتا ہے غم ہوتا ہے, ہنستا ہے بولتا ہے اسمائل ہے, لیکن ایک دم آخرت یاد آتی ہے تو آنکھوں میں پانی آ جاتا ہے. تھوڑا سا آگے جانے لگتا ہے دنیا میں, تھوڑا سا زندگی میں غفلت آنے لگتی ہے, پھر ایک دم وہ دل کھچتا ہے, ہائے آخرت, ہائے میری قبر, ہائے جہنم, ہائے جنت, نہ سے نکل جائے. وہ پھر پلٹ آتا ہے, مغموم رہتا ہے لیکن دکھی نہیں رہتا, بہت بڑا فرق ہے دونوں میں. تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں صبر کرنے والا بنا دے. صبر کا پہلا درجہ نو کمپلین, لا شکوۃ فیہا, پیچھے پڑ چکے. پھر اس کے بعد اپنے غم کو چھپانا, یہ اس سے اگلا درجہ. نہ اپنے غم بتانے ہیں نہ اپنی نیکیاں کسی کو بتانی ہیں. پھر اس سے اگلا درجہ کیا ہے کہ سب تکلیف دہ حالات کو اچھا کر کے دکھانا لوگوں کو, نہیں میں تو بہت ٹھیک ہوں, میں تو بہت خوش ہوں, مجھے تو نہیں کبھی کو غم آیا. اس طرح سے پریکٹس ہوتی جائے گی نا تو پھر آپ کی زندگی خوشیوں سے بھرتی جائے گی. اب اگلی آیت میں دیکھیے کوالٹی کی بات ہے. آج ویسٹ بہت شور مچاتا ہے نا کہ مرد کو عورت کے ایکول کر دو, تو لکھ لیجئے عورت اور مرد ایکول ہیں, کہاں؟ نیکیوں کے معاملے میں, جنت کے معاملے میں. پوری جنت میں کوئی ایک جگہ بھی ایسی نہیں کہ اونلی فار مین, वुमेन आर नॉट अलाउड. पूरी जन्नत में कोई डिस्क्रिमिनेशन नहीं है औरत और मर्द की. ये जो दुनिया में फर्क है ये हकूक और फराइज का है, जिम्मेदारियों के लिए है. तो फरमाया आयत 97, मन अमीला सालिखन मिन जकर इन उनसा, जिस किसी ने भी नेक अमल किया खा वो मर्द हो या औरत हो, यानी नो जेंडर डिस्क्रिमिनेशन. शर्त एक है, वाहुवा मोमिन, हो वो ईमान वाला. ईमानी हालत एक हो, जेंडर से कुछ नहीं होता, मर्द और औरत का ईमान एक जैसा है. तो फल अनोखियन्नहु हयातन तैयबा, तो हम ऐसे लोगों को जिंदगी देंगे, पाकीज़ा जिंदगी. ये वो आयत है जो मैं कह सकती हूँ कि मेरे दीन का बचपन है. दीन का बचपन समझते हैं, जब नया नया दीन बंदे को समझ आता है. ये आयत जो थी ना जिसने मेरा दिल पकड़ लिया था कि इसका क्या मतलब है, क्योंकि हम तो ये सोचते हैं कि दीन पे आते हैं तो जिंदगियां खराब हो जाती हैं. हालांकि इस आयत पे मैंने आपको बीसियों बार तो जुमला बोला है कि दीन पे आने से पहले दुनिया बनती है. फलनुहयन्नहु हयातन तैयबा, ऐसे लोगों की जिंदगी में चाहे कोई ग्लैमर ना भी हो, रूखी सूखी खाए, लेकिन इनको सुकून कल्ब मिलता है, दौलत होती है, इनके दिल गनी होते हैं. अल्लाह के नबी ने फरमाया, अलगिना गिना नफ्स, असल अमीरी तो दिल की अमीरी है. अगर इंसान का दिल गनी है ना तो इंसान वाकई गनी है, और ढेरों दौलत पाकर भी दिल लालच के फंदे में गिरफ्तार है ना तो ऐसा शख्स गनी नहीं है, फकीर है. अल्लाह ताला कहते हैं नेक इंसान को दुनिया में ही गिना गिना समझते हैं, बेनियाजी. कुछ लोग होते हैं हर चीज पे मरते हैं, हाय ये हाय ये हाय, और कुछ को गुजार भी लेते हो, कहते कुछ नहीं चाहिए कुछ नहीं चाहिए कुछ नहीं चाहिए. तो ये कुछ नहीं चाहिए गिना है, जिसको कहते हैं बंदे मोमिन. शेर मुझे आता नहीं, लेकिन अलामा इकबाल ने बहुत ही खूबसूरत तरीके से मोमिन की मिसाल दी, जिसमें एक है कि आरजुएं जिसकी कलील, मकासद जिसके अजीम. मोमिन बड़े बड़े मकसद रखता है, और ख्वाहिशों का हाल है कपड़े यही ठीक है, जूता यही ठीक है, अभी कुछ भी नहीं हुआ, खराब तो नहीं हुआ, ठीक है. उसको तो कुछ चाहिए ही नहीं दुनिया में, ये है वो गिना. देखिए ना, एक बंदा जिसको कुछ जो भी मिले फिर भूखा तो वो खुश कब रहेगा, और एक वह कि कुछ भी ना हो तो वो खुश है, तो उसको कौन पीछे करेगा. एक शख्स है ऊपर छत पे खड़ा हो गया, ऊंचा हो गया ना, अब खतरा क्या, गिर सकता है. और एक शख्स जमीन पे खड़ा है, उसको क्या खतरा, कोई खतरा नहीं है. तो असल बात यह है कि अला बिज़िक्रिल्लाहि तत्मइन्नल क़ुलूब, सूरत रात आयत 28 में हमने पढ़ा कि आगाह रहो कि अल्लाह ही के जिक्र से दिलों में सुकून है. और इसी को हमने सूरत यूनुस आयत 62 में पढ़ा था, अला इन्ना औलिया अल्लाह ला खौफ़ुन अलैहिम वला हुम यहज़नून, आगाह रहो यकीनन औलिया अल्लाह पर कोई खौफ और कोई गम नहीं होगा. तो बंदा मोमिन की जिंदगी पाक होती है. अब शर्त देखिए इसमें, पाक जिंदगी. अब ये पाकी कैसे आएगी, क्योंकि लफ्ज हयातन तैयब है ना, तो आप देखिए कि तैयब करने के लिए, जो फिर मैं दोबारा उसी पे आऊंगी जो बार बार कहती हूँ, कि दिल को पाक करना पड़ेगा. पाक दिलो जू, वो क्या अलामा इकबाल कहते हैं ना कि पाक दिल पाक जू. पाकीजा दिल होगा ना तो जिंदगी पाकीजा होगी. आपका लोगों के बारे में सोचने का अंदाज ही बदल जाएगा अगर आपका दिल लोगों से पाक होगा. दिल में बदगुमानियां नहीं हो, यानी आप एक लिस्ट बना लें कि मैं हयात तैयब लेना चाहती हूं मगर कैसे. अल्लाह उस बंदे को किस किस चीज से पाक करता है, पहली बात उसके दिल से सब बदगुमानियां निकल जाती हैं. क्योंकि आप ये जानते हैं कि दिल बदगुमान हो तो इंसान को स्विट्जरलैंड जाके भी मजा नहीं आता. वो किसी दुनिया के खूबसूरत मुकाम पे बैठा, वो सोच रहा है फुला मेरे खिलाफ फुला मेरा दुश्मन, लेग पुलिंग दिस एंड दैट और फेवरेटिज्म, और ये तो मेरे से तो सारी दुनिया नाराज है, सास मेरी अच्छी नहीं थी, मियां मेरे अच्छे नहीं, या बच्चे भी अच्छे नहीं निकले. ठीक है, तो पहले दिल बदगुमानियों से पाक, फिर दूसरी कमाई हराम से पाक. अल्लाह ताला रिस्क को पाक करता है, और ये बात मैं डंके की चोट पे कह सकती हूं बड़ी आजजी के साथ, जब तक पेट से लुकमे हलाल के नहीं आएंगे कभी भी जिंदगी पाक नहीं होगी. वो अल्लाह किसी न किसी रंग में फिर पाक कर ले, बीमारियों में दुखों में तकलीफों में डाल के, उसकी मर्जी है. लेकिन बंदा खुद पाक कर लेना तो बहुत आसान है. एक छोटी सी मिसाल देती हूँ कि जैसे सम टाइम आप देखिए कि बाजू में कोई दाना निकल आता है ना, बाज ऐसी चीजें होती हैं कि उसका मुंह नहीं होता, गढ़ बोलते हैं उसको, अंदर सब पस होती है। अब वो पस जो है ना वो आपकी पूरी बाजू अकड़ा देती है, इमेजिन करें जरा। अब आप उस पस को निकलवाने के लिए डॉक्टर पे जाएंगे तो वो तो फौरन कट लगाएगा और बैंडेज लगा के चीखे निकलेंगे आपकी। अगर तो ये हौसला है तो कर लें, और कुछ कहते नहीं डॉक्टर पे नहीं जाना, फिर वो क्या करते हैं आराम से सहलाते हैं, सहलाने से हल्का से ऊपर कुछ मुंह बनता है, फिर वो सुकून से गीली रुई के साथ पस निकाल देते हैं। तकलीफ होती है लेकिन उतनी नहीं होती। दूसरा, आपके जख्म को हाथ लगाए जान निकल जाती है, आप खुद करें तो ठीक है। बस यही है पाकीज़ा, या तो खुद अपने आप को पाक कर लें या फिर अल्लाह को करना आता है। पुल सरात पे जाके अल्लाह हराम गोश्त को और हराम खून को निकालेगा। आंकड़े कलूब इस तरह की जैसे कुंडियां नहीं होती, उसमें लोग लटकेंगे जाके, वहां नुचड़ेगा खून, अल्लाह वहां पाक करेगा। जब तक कमाई पाक नहीं होगी, ना सोच पाक, ना दिल पाक, ना इंसान की, ना दिल दूसरों से खुश होगा। फिर इसी तरह आप देखिए बेकार रस्में निकल जाती हैं जिंदगी से, रस्मों से पाक। आप आज से 10 साल पीछे की जिंदगी सोचें, जब आपका दीनी सफर शुरू हुआ हर वक्त फिक्र क्या थी, किसकी सालगिरह आ रही है, किसका तोहफा, किसको देना। आज मंगनी में जा रहे हैं, अब उपटन में जा रहे हैं, आज हाउस वार्मिंग में जा रहे हैं, अब शादी में जा रहे हैं। लोग तोहफे दे दे के भी थक जाते हैं, देते भी हैं लेकिन मजबूरी में देते हैं। एक वो है उसको दें जिससे आपका दिल चाहे, उसको तब हर वक्त देना चाहते हैं, और एक वो जहां खानदान भी हैं और भारी भारी उनको सलामियां और बर्तने और तोहफे और फिर भी खुशी ना हो अगले को। क्या दीन पे आने के बाद वो कम होते हैं कि नहीं होते हैं? हयातन थे ये। आप देते हैं किसी को इसलिए देते हैं कि आपने, अल्लाह ने आपको कहा इताइज़िल कुर्बा, फिर अब ये सोच नहीं देते। जैसे अक्सर मैं इस चीज पे अपने दिल को बहुत बड़ा करती हूं, और हालांकि ये बहुत मुश्किल है, मुझे पता है कि आप, कोई आपसे एक्सपेक्ट कर रहा है कि आप तोहफा लेके आएंगे, मैं उस दिन नहीं लेके जाती। मिसाल है किसी की शादी वाला दिन है, सब हाथों में तोहफे पकड़े, ये भी पता है घर वाले को मुश्किल ही होनी है, वो संभालते ही फिरते हैं बेचारे, तो मैं कहती हूँ कितनी बेवकूफी है, पहले ही वो बेचारा दुखी है, मैं अब उसका और कुछ नहीं काम करूं, मैं आज उसको एक गिफ्ट दूं सिर्फ इस सोच में कि मैं जाऊं तो मेरे हाथ में खूबसूरत बैग हो। छोड़ो, बाद में दे दो, पहले दे दो, कुछ नहीं होता। आपने देना आपकी मर्जी, आपने किसी को बताना थोड़ी है, दिखाना क्या। हालांकि ये बड़ा मुश्किल है, जहां कोई आपसे एक्सपेक्ट करने लग जाए ना कि दो, वहां बिल्कुल ना दे। आपके सच्चे जज्बे वो हैं कि जहां आपकी मोहब्बत हो, क्योंकि ये आज नसूर बन गया ना, लोग सिर्फ इस वजह से नहीं फिर जाते कि है कुछ नहीं देने को। आज किसी के घर जाना एक बड़ा मारूफ रुख हमारे यहां बन चुका है, कुछ लेके जाओ, अच्छी बात है, आपका दिल करता है आप जैसे अपने घर में लेके जाते हैं वहां भी जाएं, लेकिन इसको मजबूरी ना बना ले, कभी ले गए कभी नहीं ले गए, कोई सोच रहा है तो ले, ना ले जाए, ना सोचे तो ले जाए, तो जिंदगी पाक होती है। फिर इसी तरह हयातन तैयब, किस चीज से पाक? रस्मों से पाक, दिखावे से पाक, रियाकारी से पाक, और सबसे बढ़ के कह लें कि दिल गुनाहों से दूर हो जाता है। वो चीजें जिस पे कल दिल अटका हुआ था ना, उससे दिल पाक, वो ख्वाहिश ही नहीं आती उन चीजों को देख के। वो गाने अब कोई जज्बात में उभार ही नहीं पैदा करते, उन अदाकारों और गुलकारों के नाम सुन के आह ही नहीं निकलती, जिंदगी पाक कर दी। आज पाकीजा जिंदगी के लिए इंसानियत भटक रही है, आज नसब महफूज नहीं है, बाप भाई की निगाहें पाक नहीं है, आज औरतें छुपी होने की बजाय खुली फिरती हैं, ये सजा है अल्लाह की तरफ से। तो अल्लाह सुभान व तआला दिलों को पाक कब करता है? जब इंसान की फिर सोच पाक हो, हर चीज से पाक करके जिंदगी साफ। और ऐसे लोगों पर रश करना चाहिए, आप भी जानते होंगे, मैं भी ऐसे लोगों को जानती हूं, उनको इस चीज की कोई परवाह नहीं है कि खानदान में किसके घर शादी है, और हम ना गए तो वो हमें क्या कहेंगे, वो नहीं जाते, और मेरा नहीं ख्याल के लोग उनका बुलाते भी होंगे, लेकिन ये मुझे पता है कि उनकी बहनें, उनके भाई, उनके लोग उनसे लव्ड हैं। क्यों? जब मौका आएगा उन्होंने अपनी बहनों को भी तोहफे देने हैं, भाइयों को भी देने हैं, खिदमत भी करनी है, लेकिन वो मजबूर नहीं है। हम तो मजबूर है ना रस्मों के हाथों और शादियों और गमों के ना, तो काम ही नहीं कर पाते। एक शादी की आती है, हमारा फोकस ही सारा टूट जाता है दीन के नाम पे। तो हयात तैयब उसकी है जिसने इस जिंदगी के मकसद को समझ लिया, पाकीजा जिंदगी। फिर मर्दों की नजरें पाक होती हैं। आप सोचें ना, वो शौहर जो सिर्फ आपको देखे, क्या इससे भी बड़ा एक औरत के लिए सुकून है? औरत काली है, गोरी है, मोटी है, दुबली है, पतली है, उसके मर्द की नजरें पाक है, किसी को नहीं देखता। ऐसी औरतें तो ठलाती फिरती हैं, कि मुझे पता है मेरे मर्द को मेरे अलावा कोई दुनिया में भाता ही नहीं है, और आप जरा दुबली पतली समचमकती थ्रिल करती हुई नाचती गाती औरतों वालों के दिलों को तो पूछिए, पता ही नहीं है कि मियाँ सब हैं आज किसके साथ, ये कोई जिंदगी है। इसी तरह बच्चे, इसी तरह घर वाले। तो यकीन करें इस आयत ने मुझे बहुत कुछ दिया हुआ है। मैं बहुत पीछे चली जाती हूँ, जब मुझे ये पहली दफा आयत समझ आई तब मेरे कॉन्सेप्ट चेंज हुए कि आज तक यही सुनते आए नेकी करो जन्नत मिलेगी, नेकी करो जन्नत, जन्नत जहन्नम। अल्लाह तो कुछ और खबरें दे रहा है, और लम्हा लम्हा ये सफर आता है, और इंसान को लगता है कि वाकई ये सबसे बड़ी बात है। तो जिस तरह जिस्म को खाना भी मिला ना तो सुकून मिलता है, इस तरह नेकी हमारी रूह की गजा है। अमील सालेहन, नेकियां करते जाए आपकी रूह सेटिस्फाइड होगी। खाने के बाद तो कोई नहीं कहता खाओ, सोने के बाद कोई कहे सो जाओ तो गुस्सा आता है। इसी तरह ख्वाहिश पूरी हो जाए तो उसके बाद इंसान को ख्वाहिश नहीं रहती। सेम यही बात है, नेकियां करके अपनी रूह को इतना सेचुरेटेड कर लो फिर ऐसे बंदे को गम भी आ जाए तो कहता है नहीं मेरे रब ने मेरे लिए कोई नुकसान का मामला नहीं किया, मेरी तकलीफ में भी कोई खैर है। तो दुआ कीजिए कि अल्लाह ताला हमें आहसन की बात ले जाए। अब जब आहसन नेकी की बात आती है और फिर देखिए वाला नजी अजरहुम भी अफसनी माँ का अनुयामल, दोबारा आ गई वही आयत, सेम वही बात आ गई। हम अलबत्ता ऐसे लोगों को इनके अमाल के बदले बेहतरीन देंगे। जिनकी दुनिया में खैर दे दी है तो अब ये नहीं कि आखिरत में नहीं होगी, दुनिया के बाद आखिरत में भी होगी। एक दफा मैंने अपने हस्बैंड से कहा कि क्या अब हमें कुरान की तिलावत सुनने का सवाब होता होगा, तो उन्होंने कहा क्या मतलब है, मैंने कहा सच्ची बात है क्या अब तो मजे के लिए सुनते हैं, आवाज ही ऐसी होती तिलावत की, गाड़ी में बैठे तिलावत चल रही है एकदम रू नहीं खिंचती। तो मेरे दिल में आया कि ये तो अब हमें जैसे कभी गानों में मजा आता था कभी इसमें आ रहा है। तो कहा कि शुक्र अल्लाह का कि उसने हमारी चॉइस बदली। तो यहां ये कहा जा रहा है कि नेकियों का नकद सिला तो दुनिया में है लेकिन असल बदला उससे कई गुना बढ़ा के अल्लाह आखिरत में देगा। शर्त एक ही है कि कुछ ना कुछ किया हो, तड़पे हो अल्लाह के लिए, और इसकी जरूरत है। आज हम लोग इस चीज को अपने बच्चों को अगर दे सके ना, कभी हमारे बच्चे ये ना कि हम बोर हो रहे हैं, हम किधर जाएं, हमें तो छुट्टियों में अकेले के नहीं जाते, कोई फन नहीं है हमारी जिंदगी में, हमारे घर में तो कोई एंटरटेन का सामान नहीं है, और हमें तो ये मसला है और हमें तो वो मसला है। इसीलिए अब अगली आयतों में अल्लाह ताला देखिए फौरन कुरान का जिक्र ला रहे हैं, क्योंकि वाला नज़ियन्नहुम अजरहुम बि अहसनि मा कानू यअमलून में आसन अमल करने की जो रगबत मिलती है ना वो कुरान पढ़ने के बाद मिलती है। तो इसलिए अब अगली आयत जो बड़ी मारूफ है, सूरत फातिहा की तफसीर में आपको यह आयत कोट कराई जाती है पहले दूसरे दिन के सबक में इंट्रोडक्शन में, किफाइजा करा तल कुरान वस्तईस बिल्लाहि मिनश शैतानिर रजीम। बल्कि आउज़ु बिल्लाह की तफसीर में हम ये हदीस ये आयत बताते हैं कि पस जब आप कुरान पढ़ें तो अल्लाह की पनाह तलब कर लीजिए शैतान मर्दूद से। यह है वो आयत जिसकी रोशनी में जब भी कुरान पाक की तिलावत आप शुरू करें तो पहले आउज़ु बिल्लाह पढ़ें। बीच में कहीं से सूरत चल रही थी, दूसरा रुकू चौथा रुकू आप पढ़ रहे थे, आप कुरान खोलते हैं बस आउज़ु बिल्लाहि मिनश शैतानिर रजीम और वहां से शुरू कर दें। भाई क्यों कुरान पढ़ने बैठे हैं और आउज़ु बिल्लाह पढ़ें? क्या हम कोई गुनाह का काम करने बैठे हैं कि शैतान से बचें? तो इसका जवाब क्या है कि शैतान को फिल्म देखने वाले, सिनेमा में बैठे या क्लब में बैठे हुए लोग इतने बुरे नहीं लगते जितने बुरे उसको कुरान पढ़ने वाले लगते हैं। लिख ले, सबसे ज्यादा शैतान को जो लोग बुरे लगते हैं ना, ना तो वो नमाज पढ़ने वाले हैं, ना मस्जिदों में जाने आने वाले हैं, ना हज और उमरे पे जाने वाले हैं, क्योंकि शैतान को सब पता है कि ये सब करके भी वैसे ही होंगे जब अमल का वक्त आएगा। सबसे बुरे उसको लगते हैं वो लोग जो कुरान से जुड़ जाते हैं। कुरान बंदे की जिंदगी में तब्दीली लाता है, इसीलिए कहती हूं कि आज मस्जिदों की नहीं मदरसों की जरूरत है। मस्जिदों में नमाजी नमाज पढ़ के भी झगड़ के निकलते हैं भाई, और कुरान पढ़ने वाले दो झगड़े में भी एक छत के नीचे आते हैं ना तो चंद दिन में उनके दिल साफ हो जाते हैं। कुरान पढ़ने वाले लोगों को बुरे लगते हैं, इसलिए फरमाया कि जब शैतान तुम्हें तेवरियां डाले तो तुम उसकी पनाह में आओ, उससे बचो, अल्लाह की पनाह में आओ। कैसे आओ? अगला हिस्सा साथ लेते हैं, आयत 99, इन्नहु लैसा लहु सुल्तानुन अलल लज़ीना आमनू। दो सिफात इधर है, नोट कीजिएगा, इसका तो कुछ भी जोर नहीं चलता। لوگوں پر جو ایمان لائے. آمنو علی الذین آمنو. یہ یاد ہے آپ کو کیا؟ بہت دفعہ آئی سورہ ہجر میں آئی, سورۃ اعراف میں آئی. لیسا جی بڑی معروف بات ہے, بہت دفعہ اس پہ دونوں جتنی دفعہ اس پہ بات ہوئی. شیطان سب سے زیادہ کس چیز سے ڈرتا ہے؟ اخلاص سے. خود اس نے کہا تھا کہ اللہ میرا زور تیرے مخلص بندوں پہ نہیں جائے گا, یاد ہے آپ کو وہ جملے. اب یہاں ذرا اس کا ایک نیا رنگ دیکھیے, پھر تینوں کا ربط بھی آپ دیکھ لیں گے. اللہ تعالیٰ کہتے ہیں آپ شیطان سے پناہ میں آؤ اور فکر نہیں کرو, ایمان والے اور توکل کرنے والوں پر شیطان کا غلبہ نہیں آتا. تو کن پہ آتا ہے؟ وہ ساتھ یہ بتا دیا, اگلی آیت ساتھ ہی لیں گے 100. انما سلطانہ علی الذین یتولونہ. اس کا زور تو انہی لوگوں پر چلتا ہے جو اس سے دوستی کرتے ہیں, وہ کام کرتے ہیں جس سے شیطان کے ساتھ ان کی دوستیاں ہوں. اور والذین ہم بھی مشرکون, اور جو اس کو اللہ کے ساتھ شریک ٹھہراتے ہیں. اگر آپ ایک کالم بنائیں نا, ایک طرف لکھیں اللہ زین آمن اور دوسری صفت اللہ ربی یا توکلون, نیچے لکھیں ان پہ شیطان کا زور نہیں چلتا. یعنی جیسے فائر پروف جیکٹ ہوتی ہے نا, آگ نہیں لگتی, اس طرح ایمان لانے کے بعد اللہ پہ توکل کرنے کی صفت شیطان کے اثر کو ختم کر دیتی ہے. اس کے برعکس جس کو کہتے ہیں ہائیلی فلیمیبل, جس کو بہت آگ پکڑتی ہے, سلفر, یا اسی طرح آپ لگا سکتے ہیں کہ کاربن یا کوئی ایسی چیز جس کو آگ پکڑتی ہے نا, شیطان کی آگ کن کو پکڑتی ہے؟ نمبر ایک, شیطان سے دوستی کرنا, اور دوستی بات مانے بغیر ہوتی کوئی نہیں, اور دوسری بات ہے اس کو اللہ کا شریک بنانا. کیسے اللہ کا شریک بنانا ہے؟ ڈیول ڈسیپرز نہیں, کوئی شیطان کو سجدہ تو کم ہی کرتا ہے, اللہ کا حکم چھوڑ کر شیطان کی باتوں میں آ جانا. اب آپ دیکھیے اس آیت میں بہت کچھ ہم سب کے لیے. پہلی بات دیکھیے, ہم شیطان کو جو اپنا سمجھتے ہیں نا, وہ ہمارا دشمن ہے. دوسری بات ہے کہ شیطان جیسے خود جنت سے نکلا, وہ انسان کو بھی جنت سے نکالنا چاہتا ہے. ہم کیوں اس ولا پڑھیں شیطان سے, کیوں بچنے کی خواہش رکھے قرآن پڑھتے ہوئے؟ کیونکہ جب بندہ قرآن پڑھنے لگتا ہے نا, تو شیطان بے چین ہو جاتا ہے. اسے لگتا ہے اب یہ بندہ گیا, ہائے میرے ہاتھ سے گیا, میں نے 10 سال 15 سال 20 25 30 40 سال اس کو بہکایا, یہ تو بالکل میری بندی تھی, یہ اب اس کو کیا ہو گیا؟ قرآن پکڑے گی. سب سے پہلے شیطان جو یہ ہمارے پیچھے لگتا ہے نا, پہلی بات کیا کرتا ہے؟ جو وسوسے ڈالتا ہے, نہیں کرو, بہت مشکل ہے, یعنی آنے ہی نہیں دیتا. پہلا سٹیپ اس کا کیا ہوتا ہے کہ قرآن کی طرف آنے ہی نہیں دیتا. جیسے آج یہ امت کی کثرت کو روکا ہوا ہے, قرآن یہ کوئی پڑھنے کی چیز ہے؟ یہ تو چومنے کی چیز ہے, اس کے تعویز بناؤ, اس کے کتے لکھو, اس کی یہ ساری چیزیں کرو, اور دیٹس اٹ, ختم. اس طرح کی باتوں پہ لے آتا ہے, نہیں, اس کی اہمیت کو کم کر دیتا ہے, یہ نہیں ہو سکتا, نہیں چھوڑو, یہ عام لوگوں کی بات نہیں ہے, یہ علماء کی کتاب ہے, یہ عام چھوٹے لوگ نہیں پڑھتے, عورتیں تو بالکل نہیں پڑھتی. خیر, ہوتے ہوتے جان چھڑا کر جب بندہ آنے لگتا ہے اس کے پاس, اس کو چھوڑ کے قرآن کے نہیں, جو بھی ہے بڑا جہاد ہے, یہ جب نہاد جہاد بن نفس ہے. اور آپ کہتے ہیں کہ جہاد بن نفس از اکول ٹو قرآن پڑھنا, قرآن پڑھتے ہی جہاد بن نفس شروع ہو جاتا ہے, پہلے تو اپنے نفس پہ. خیر, جب انسان تھوڑا سا نکلتا ہے تو سستی ڈالتا ہے, سستی ہونے لگتی ہے. خیر, بندہ اس سے نپٹتا ہے کسی طرح, اس طغیات اس طاغوت سے جان چھڑائی, پھر بوریت, سوچ ادھر سے ادھر چلی جاتی ہے. پھر اسی طرح آپ دیکھیے, جب اللہ اللہ کر کے آپ خود کو جماتے ہیں, عادت ڈالتے ہیں, کوئی ہفتہ 10 دن آ جا کے, تو اس کے بعد اس کا سیکنڈ فیز شروع ہوتا ہے, سیکنڈ راؤنڈ شیطان. پہلا راؤنڈ آپ کے خلاف, صبح اٹھنا نہیں, 10 دفعہ آپ کہتے ہیں میں آؤں گی, اب میں شروع کر رہی ہوں, اب میں آ رہی ہوں, میں چھٹی نہیں کروں گی, تو آپ کو وہ 10 دفعہ کا کہا ہوا بلوا دیتا ہے, اور مشکل ہے, بس ایک ہفتہ ٹھہر جاؤ, ایک دن ٹھہر جاؤ, آج تو میرا انتظار کر, کارے جہاں دراز ہے میرا انتظار کر. خیر, جس کو تو واقعی اللہ چن لیتا ہے نا, شیطان کے سب وار نکمے ہوئے, یہ اس بندے کو چھوڑ دیتا ہے. جو ہی وہ بندہ جمنے لگتا ہے تو سیکنڈ راؤنڈ شروع ہوتا ہے شیطان کا, اس کے ارد گرد والے, گھر والے, किधर चलती है अब, ये रोज क्या हो गया, ये क्या होने लग गया, ये घर का हाल देखा तुमने, ये बच्चों का हाल देखा, ये देखो मट्टी पड़ी हुई है, ये अंदर फाइलों में मट्टी पड़ी हुई है, चुन चुन के घर की गंदगी दिखाता है, सास है तुमको गुस्सा, फिर घर वालों के दिल में वसवसे, ये तुम सफाई नहीं करती, ये खाना नहीं पकाती, ये नहीं, वो सब कुछ पहले भी होता था माशाल्लाह से, लेकिन कुरान पढ़ने वाली औरत का तो सूब खूब दिखता है। किस्सा मुख्तसर। और मियाँ साहब अगर कोई मर्द आ जाए कुरान के साथ तो कहते हैं इसने कमाना कहीं, मेरा मौलवी है, ये खिलाएगा क्या मेरी बेटी को, इसका तो दिल्ली मस्जिद में लगता है, ये वसवसे। बस किसी तरह जान दे के कोशिश करके अपने घर को सेट करके, इससे जान छुटती है, घर वाले जरा सेटिस्फाइड होते हैं तो थर्ड राउंड, फिर वो जिनका ताल्लुक आपके घर वालों से आपके पास नहीं आता, अब उसको बताया आप जम गए अल्लाह के हुक्म से, फिर वो आपकी सास की दोस्तों की सूरत में आपकी सास के दिल में बातें डलवाएगा, किधर जाती है तुम्हारी बहू, ये क्या करती है इस उम्र में, हमने तो कभी नहीं सुना। फिर आपके मियाँ साहब के दोस्त, फिर आपके बच्चों के दोस्त, ये मी आपको क्या हो गया, मी अब टू मच हो रही है, यानी थर्ड लेवल में आपके घर वालों के दूरों दूसरों को, और इसके बाद आपको तो ये हुकूमत तक पहुंच जाता है, कुरान पढ़ने वाले टेररिस्ट हैं, ये दीन में गड़बड़े करते हैं, ये फलान है, ये फलान, पूरी दुनिया को, मीडिया को, आम लोगों को, उन चंद लोगों का दुश्मन कर देता है जो कुरान की बात करते हैं। आज भी दुनिया में हजारों आलिम है, आपको पता है आलिम से हमारा दीन का काम करने रहे, कभी किसी के बारे में ना कोई मुकदमा ना बात, और जो आप 2, 4, 10 लोगों को अच्छी बात करता देखे तो उनके पीछे कभी CIDs, कभी उनकी चेकिंग्स, कभी कुछ कभी कुछ, के बाद लोग है वो कहते हैं हम तो घर से निकलते हैं तो हम इंतजार कर रहे हैं कि एयरपोर्ट पे अगर लोगों को आधा घंटा लगना है तो हमें 4 घंटे लगने हैं, और कभी ना हो तो मैं यकीन ही नहीं आता ये हमें क्यों इन्होंने छोड़ दिया, ऐसी रह जाती फिक्र क्या पढ़ाते हैं क्या करते हैं क्या हम करते हैं, तो ये सब शैतान के बार है। अब इतना जालिम दुश्मन है तो क्या फिर हम इसके कब्जे में आ सकते हैं, नहीं आ सकते। दो खूबियां, आमनू या तवक्कलून। देखिए ये तवक्कुल बहुत बड़ी बात है, जितना आपको अल्लाह पे यकीन होगा ना कि मेरा रब मेरी मदद करेगा उतनी आपकी मदद होगी। एक वाक्य आता है कि हजरत ईसा के पास गालिबन शैतान आया, कहने लगा कि तुम जो बड़ा कहते हो कि तुम्हारा रब तुम्हारी मदद करता है ये वो, तो ये आ गए तुम इसमें कूदो और अपने रब से कहो कि तुम्हें बचाए, समझ गया, यानी ऐसे ही कि जरा थोड़ी सी उनको जोश दिलाया, तो उन्होंने कहा कि भाई अल्लाह ने हमें इसलिए पैदा किया, समझ गए, अल्लाह ने हमें पैदा किया कि हम इम्तिहान दें, ना कि अल्लाह ने इसलिए पैदा किया कि हम अल्लाह का इम्तिहान लें, तो मैं तुम्हारे कहने पे ये काम नहीं करता। फिर इसी तरह आपने वो मारूफ वाक्य सुना हुआ एक इमाम का कि मौत का वक्त था जब, तो शैतान उनके पास आया और कहने लगा कि इमाम तेरे पे तो नमाज ही माफ है, तूने इतनी जो जिंदगी नेकियों में गुजारी तो अब तो तेरे पास नमाज, तुझे तो नमाज की जरूरत नहीं। तो कहते हैं कि मेरे दिल में ख्याल आया कि नबी सल्लम पे तो आखिरी दम तक नमाज माफ नहीं हुई, वाह बुद रब्बा का हत्या कल यकीन सुरह हिजर के आखिर में हमने पढ़ लिया, तो मेरे से कैसे माफ हो गई, तो मैं समझ गया, मैंने कहा तू शैतान है तू मुझे ऐसी बात कह रहा है, तो कहते हैं फौरन उसने आवाज दी तेरे इल्म ने तुझे बचा लिया, कि वाकई तुझे इस बात का इल्म था, कहने का देखो अब इसने एक दूसरा हमला किया मुझ पे, कहा मेरा इल्म मुझे नहीं बचा सकता, मेरा रब मुझे तुझसे बचाएगा, समझ रहे, आखिरी दम तक कहते हैं कि डेथ बेड के इंसान के शैतान जो है वो पानी का प्याला लेके आता है कि मुझे सजदा कर ले तो मैं तेरी ये तकलीफ दूर कर दूं, कमिटमेंट तो देखें। इस पे इंशाल्लाह अभी अगले दिनों में एक छोटी सी सीरीज करेंगे कि जिसमें शैतान के हमें बरगलाने के तरीके और क्या हालात होते हैं, यकीन कीजिए कि ये पसीने पसीने कर देता है, दुनिया से जाने तक ये जालिम हमारे पीछे, और जो काम इसको अल्लाह ने दे दिया आसन दर्जे पे करता है, आसन दर्जे पे, यानी भटकाने का लोगों को बिगाड़ने का काम बेहतरीन तरीके से कर रहा है, तो हम तो इतने तरीके से कुरान को ही नियाम कर रहे हैं। देखिए वो कामयाब है अपनी कोशिशों में, आज हम नाकाम है, हमारे गले थक जाते हैं, फिर कहते हैं कि लोगों को फायदा नहीं होता, लोग आते नहीं, लोग जाते नहीं, करते नहीं, वो नहीं करते, तो असल बात यह है कि इंसान कुरान, और ये सिर्फ पढ़ने तक नहीं रहता, याद रखे आप सोचेंगे सिर्फ आप स्टूडेंट हैं तो आपके लिए शैतान के मसले, पढ़ाने वालों और सिखाने वालों पे नहीं आता, उनके ऊपर तो ये आंखें खोल खोल के आता है, جو ان کے پاس آتا ہے وہ تو آپ کے بھی سوچ محفوظ ہیں الحمدللہ. اللہ نہ کرے اس گھر میں کوئی چور آئے, کوئی اندر آئے, تو سب سے زیادہ خطرہ تو مجھے, وہ مجھے مارے گا, آپ تو پھر چھپ جائیں گے نیچے. جتنا آپ دین میں آگے بڑھیں گے شیطان کو زہر لگیں گے. آپ اور میں وہ ابھی ہم وہ حمل ہی نہیں کر سکتے کہ ہم وہ مشکلات سے ہیں جو سچے دینداروں کو. ہر امام اور ہر محدث آپ اس کی زندگی پڑھ کے دیکھیں, جیلیں, قید, دشمنیاں, خلیفہ کی طرح, چاہے مسلمان خلیفہ تھے, آپس میں جھگڑے, شیطان ہمت نہیں ہارتا. جو چیز اس کے اندر ہے وہ ہے عزم. اسی کا ذکر اللہ ہمیں بھی کہتا ہے کہ تم بھی اپنے اندر عزیمت لے کے آؤ. اب قرآن کی بات ہوئی, اس کی بہکانے کی باتیں ہوئی نا, تو اب اگلی آیتوں میں کچھ ایسی باتیں ہیں جن کو عموماً وہ لوگوں کے سامنے پیش کرتا ہے قرآن کے لوپ ہولز دکھانے کے لیے کہ دیکھو اس قرآن میں یہ مسئلہ ہے, وہ مسئلہ ہے, دس اینڈ دیٹ کمی. اور ایک مسئلہ وہ بہت پیش کرتا ہے کہ قرآن میں کہیں کچھ لکھا ہے, کہیں کچھ لکھا ہے, کبھی یہ کچھ کہتے ہیں, کبھی کچھ کہتے ہیں. اسی کا ذکر اب آگے آیا, حالانکہ سورت بقرہ میں ہم پیچھے بھی بات کر چکے ہیں. اچھا, یہ اس پہ تھوڑی سی بات نہیں ہوئی کہ شیطان کا غلبہ ان لوگوں پہ جو اس سے دوستی کرتے ہیں, یتولونہ, اور دوسری بات ہے مشرکین. تو اس کو بھی تھوڑا سا سمجھ لیجئے, کن لوگوں پر شیطان کا غلبہ بہت ہوتا ہے؟ جو لوگ چھوٹی چھوٹی دین کی باتوں کے پیچھے پڑ جاتے ہیں, جزیات میں پڑتے ہیں, خیر کو چھوڑ کر فرقہ واریت اور آپس کے جھگڑوں کو عام کرتے ہیں. شیطان دین کی چھوٹی چھوٹی باتیں لوگوں کے سامنے لاتا ہے, دیکھو دیکھو یہ کیسا دین ہے, دیکھو دیکھو عورتوں پہ ظلم ہے, دیکھو وہ, دیکھو یہ, دس اینڈ دیٹ. تو جو دین کے اصل پیغام کو چھوڑ کر جزوی باتوں میں پڑتے رہتے ہیں نا دیندار, شیطان کے ترنے والے بن جاتے ہیں. دوسری بات ہے شرک. شرک کے شیطان کا, اس کی بات ماننا چھوڑ دیں. رزق میں حرام ہو تو یہ شیطان کی شراکت ہے. اولاد کی تربیت میں اگر, اس سے بچنے کا ایک سب سے آسان طریقہ پتا کیا ہے؟ کہ زبان کو اعوذ باللہ من الشیطان الرجیم سے ڈر رکھے, توکل کرتے رہے میرا رب مجھے بچائے گا. حضرت ابراہیم آگ میں کود رہے ہیں اور ان کو یقین تھا کہ میرا رب مجھے بچا لے گا, اس درجے کا انسان کا یقین ہو. اب اس کے بعد شیطان کی وہ سازش جو وہ کتاب کے ساتھ پیش کرتا ہے, اللہ سبحانہ تعالیٰ فرماتے ہیں آیت نمبر 101, وَإِذَا بَدَّلْنَا آیَةً مَّكَانَ آیَةً, اور جب ہم بدلتے ہیں ایک آیت کی جگہ دوسری آیت. کہاں پڑھا تھا آپ نے یہ مضمون؟ سورت بقرہ آیت 106 میں, مَا نَنسَخْ مِنْ آیَةٍ أَوْ نُنسِهَا نَأْتِ بِخَيْرٍ مِنْهَا أَوْ مِثْلِهَا, کہ ہم جو بھی آیت بھلوا دیتے ہیں یا اس کو منسوخ کرتے ہیں تو اس سے بہتر لے آتے ہیں. یاد ہے آپ کو وہاں یہود نے اعتراض کھڑا تھا کہ اس قرآن میں کبھی کچھ حکم دیتے ہیں کبھی کچھ دیتے ہیں, پہلے یہ مسئلے تھے اب یہ ہے. حالانکہ ہم نے وہاں نوٹ کیا تھا کہ اسلام میں تدریج ہے, گریجویلٹی ہے. جیسے چھوٹے بچے کو آپ روٹی نہیں پکڑاتے, پہلے دودھ, پھر سیریل, پھر اس کے بعد سافٹ کھانے دیتے ہوئے روٹی پلاتے ہیں. قرآن کی طرف آنے والوں کے لیے بھی یہی رول ہوتے ہیں, ہم خود اس پہ عمل کرتے ہیں. جب کوئی کورسز شروع ہوتے ہیں شروع میں اتنی لینینسی کہ ایک دفعہ آ جاؤ, قدم جم جائیں, جب ذرا دل کو لگ گئی کھانے, آہستہ آہستہ رول سخت ہو جاتے ہیں. اور یہ تدریج کا تقاضا ہے, یہ عقل مندی کا تقاضا ہے, نہ کہ ان چیزوں کو ہم اپنی زندگی میں ایک سمجھیں کہ جی شروع میں تو بڑی نرمی تھی اب سختی کیوں ہو گئی. اس لیے کہ شروع کی نرمی جو ہوتی ہے اس کی ضرورت ہے تاکہ قدم جمے, اور شروع میں سختی کریں گے تو پہلے ہی نہیں قرآن کے پاس لوگ آتے تو بعد میں کہاں آئیں گے. تو شیطان کا ایک پسندیدہ شوشہ ہر دور میں رہا کہ قرآن میں کانٹراڈکشن ہے. اللہ تعالیٰ کہتے ہیں تم کبھی اس بات کو نہیں سوچتے کہ وَإِذَا بَدَّلْنَا آیَةً مَّكَانَ آیَةٍ, ہم جب ایک آیت کی جگہ دوسری آیت لاتے ہیں تو وہ کیسی ہوتی ہے؟ پہلے سے اچھی ہوتی ہے. پہلے ایک سال کی عدت تھی ایک بیوہ عورت کی, اور اب 4 مہینے 10 دن کی عدت ہے. کون سا حکم اچھا ہے, پہلا کے بعد والا؟ بعد والا اچھا ہے, آسان حکم آ گئے ہیں. قرآن کے احکامات سارے ہی ایسے ہیں. شراب 4 قسطوں میں حرام ہوئی, سود تقریباً 3 سے 4 آیتوں کے ذریعے سے حرام کیا گیا. تو اللہ تعالیٰ کہتے ہیں واللہ اعلم بما ينزلوا, اللہ خوب جانتا ہے جو وہ نازل کرتا ہے, یعنی اللہ کو حکمت پتہ ہے, اس کی مشیت کا تقاضا ہے کہ حکم کس دور میں کیا ہو. اسی طرح دنیا کا شروع دیکھیے, آدم اور حوا تھے, سگے بھائی بہنوں کا نکاح ہوتا تھا, بعد میں منع ہو گیا. سجدہ تعظیمی پہلے الاؤڈ تھا, دین اسلام میں الاؤڈ نہیں ہے. तो बिल्कुल यही बातें करके कह दी कि अल्लाह को पता है कि किस दौर में क्या जरूरत है। जैसे डॉक्टर्स को पता होता है ना बच्चों को अब क्या दें और बाद में क्या दें उनके ख्याल के मुताबिक, तो अल्लाह कहते हैं कि मुझे नहीं पता कि इंसानों को किस चीज की जरूरत है। लेकिन इस तदरीज को देखकर वो जालिम नबी सल्लम को क्या कहते थे, कालू इन्नमन तमुफ्तर नाउजुबिल्ला। और ये मुशरिकीन कहते हैं कि आप तो खुद ही इसको घड़ने वाले हैं जी, आप खुद ही बैठ बैठ के बातें सोचते रहते हैं, फिर कानून बनाते हैं, फिर हमारे सर पे थोप देते हैं। ये बात करते थे, ये आपकी अपनी मर्जी है, जो आपका दिल चाहता है वो आप करते हैं। ये जो लफ्ज है ना मुफ्तर, असल में मुफ्तरी था, या गुजर गिर गिर गई, और बाब इफ्तियाल से इस्म फाइल का ये सीगा होता है, यानी कि तुम घड़ने वाले हो, ये अल्लाह का कलाम नहीं, क्योंकि अल्लाह का कलाम नहीं बदलता। तो अल्लाह तआला कहते हैं बल अक्सर हुम ला यालमून, बल्कि इनमें से अक्सर लोग इल्म नहीं रखते। देखिए यहाँ ला यालमून को नोट करें, इल्म की कमी कुरान की हिकमतें समझ नहीं आने देती। यहां से आप देखिए कि थोड़ी सी बात अगर कर लें तो कुरान पाक में सिर्फ 5 आयतें इस वक्त मनसूख आयतें मानी जाती हैं। शाह वलीउल्लाह रहमहुल्लाह की एक बड़ी मारूफ किताब है अरबी की अल्फाजुल कबीर, उन्होंने सिर्फ 5 आयतों को मनसूख आयतें कहा है। तब्दीलिय किबला की आयत पढ़ी है पीछे आपने, फिर इसी तरह बेवा औरत की इद्दत पहले 1 साल थी और अब हो गई। तो मनसूख जो है ना, ये इंशाल्लाह आपको एक अलग मजमून में हम कुरान इल्मुल कुरान जब पढ़ाएंगे एंड पे, तो वहां आप सीखेंगे कि कुरान के अंदर जो नस्ख है इसकी मुख्तलिफ सूरतें होती हैं। हुक्म मौजूद है, आयत भी मौजूद है, हुक्म चला गया आयत मौजूद है, हुक्म बदल कर दूसरा हुक्म आ गया। तो ये सारे इल्मी बातें हैं जो इस वक्त जरूरत नहीं, लेकिन ये याद रखिए कि एक मुस्तकिल शरई असूल है। अल्लाह ताला ने हिकमत के तहत तदरीज के लिए हालात की रियायत के लिए एक हुक्म एक वक्त में उतारा, फिर दूसरे वक्त में उसको उठा लिया। मक्का के हालात और थे, मदीना के हालात और थे। मक्का में आपका सब्र वाला रवैया आम दिखता है, मदीना में आप दिफा वाला रवैया दिखते हैं। तो नासिख और मनसूख का ताल्लुक हिकमत से है। जैसे कोई डॉक्टर मरीज को शुरू में थोड़ी सी दवा टेस्ट कराता है, अगर रिएक्ट ना करे ठीक हो तो फिर और भी दे देता है। बाद जब ऑपरेशन करने से पहले पैच टेस्ट किए जाते हैं कि कहीं इसको कोई रिएक्शन ना हो जाए। तो अल्लाह ताला की जात जो है वो हकीम है, अल हकीम जानता है कि बंदे को क्या चाहिए, लिहाजा इस चीज को ना करें। यहां हम बस अपने लिए अमल की एक बात कर लेते हैं कि बच्चों को भी जब आप दीन की तरफ लाएं ना तो तदरीज के साथ लाएं। नमाज की आदत डालनी है, 7 साल का बच्चा क्यों का, आप 4 साल से शुरू करते हैं। बाद लोग बहुत छोटे बच्चों पर सख्ती शुरू कर देते हैं। एक तो ये ना कि बच्चे अपने शौक से आपके साथ खड़े हो जाएं, ये तो अच्छी बात है, जो आप करेंगे वो भी करेंगे। लेकिन एक है कि आप गुस्से से कहें। मैंने कई बच्चे ऐसे देखे हैं कि माँ बाप के साथ कहने से शुरू में वो लग जाते हैं, लेकिन जरा शौर हुआ तो नमाजें भी छोड़ देते हैं। ये ठीक तरीका नहीं है। आहिस्ता आहिस्ता लाएं, शुरू में फराइज की आदत डालें, आदत हो जाएगी, होती जाएगी, फिर सुन्नतें, फिर नवाफिल, फिर उनको अजकार पे लाएं, फिर इस तरह करें कि जितना ज्यादा आप तदरीज का मामला करेंगे उतना उसके अंदर इल्म जो है वो जज्ब भी होगा। इसी तरह जो कुरान की तफसीर करे उसको नासिख और मनसूख का इल्म होना लाजिम है। गालिबा हजरत अली थे या इब्ने अब्बास थे, तो उन्होंने एक शख्स को देखा कि दर्स दे रहा है मस्जिद में, उसके पास गए, कहने लगे ये बता के कुरान का नासिख और मनसूख क्या है। उसको नहीं पता था, तो कहने लगे कि आज के बाद तुझे हक नहीं पहुंचता कि तू किसी को कुरान की तफसीर करे। क्यों? देखिए मिसाल से समझिए, नासिख और मनसूख का फर्क ना हो, कुरान पढ़ रहे हैं, 1 साल की इद्दत वाली आयत आ गई, क्या तफसीर करके आएंगे? नहीं, इख्तियात का तकाजा है कि 1 साल भी औरत इद्दत कर ले, पता ही नहीं है कि ये हुक्म तब चला गया। तो नासिख पे हुक्म पे अमल करा देंगे और जो मनसूख है उसको हो सकता है कि आप अमल में ले आए। तो ये सारी चीजें जो है इंसान के लिए जरूरत है इस बात की। क्या करना चाहिए आप खुद लिख के दे दें, नहीं आप अपनी राय लिख के दे दें, ठीक है? तो अल्लाह ताला कहते हैं आयत नंबर 102 को देखिए, इसी मजमून को आगे थोड़ा सा समझेंगे। कुल नज़ज़लहु रूहुल कुदुस मिन रब्बिक बिल हक, आप कहिए कि इसे नाजिल किया है रूहुल कुदुस ने आपके रब की तरफ से हक के साथ। सिंपल सी बात है, अल्लाह नाजिल करता है रूहुल कुदुस के जरिए, जिब्राइल तो बीच में कैरियर है सिर्फ, करता क्यों है? अब यहां आप हाईलाइट करें नासिख और मनसूख की हिकमत क्यों थोड़ा थोड़ा करके उतरा, लियो सब्बित अल्लज़ीना आमनू, ताकि वो साबित कदम रखे अहले ईमान को। देखिए अब आपने भी तो कुरान पढ़ी लिया ना, 14 सपारे तो माशाल्लाह होने वाले हैं ना, क्या आयतें ऐसी नहीं थी जो उस दौर के हालात के मुताबिक अल्लाह के नबी के दिल को जमाती? تسلیاں, دلاسے. کافر آپ کو ستاتے, اللہ تعالیٰ قرآن میں اتار دیتے کہ آپ غم نہ کریں, آپ کے دل کو سکون ہو. کبھی نبیوں کے قصے, کچھ آئے تھے یا سلونا کا سے شروع ہوئی, صحابہ سوال پوچھتے تھے, اب اللہ کے نبی اس کے جواب میں خود تو نہیں بولتے. تو قرآن کا تھوڑا تھوڑا نازل کرنا کیوں تھا؟ تاکہ ثابت قدمی آئے, قدم جمے. آپ بارش دیکھتے ہیں نا, ایک بارش ہے, ایک دم سرلاٹے دار بارش ہوئی, لگتا ہے جل تھل ہو گئی, 15 منٹ میں ختم, تھوڑی دیر میں خشک بالکل, پھر سورج نکل آتا ہے. اور ایک ہلکی ہلکی ریم جھم ریم جھم, 4 دن بارش چلی, کس کا اثر زیادہ ہے؟ ہلکی بارش کا اثر زیادہ ہے. دورہ قرآن دیکھ لیجئے, سرلاٹے دار بارش ہوتی ہے, روز کا ایک پارا. 30 دن میں دل ہرے ہوتے ہیں, اور اگر عید کے بعد ایک ہفتہ آپ چھٹیاں کر کے بیٹھ جائیں تو وہ ہریالی گئی, ختم, بس سبزہ گیا. لیکن یہ جو قرآن آپ پڑھ رہے ہیں, یہ کیا, آپ تھکیں آپ بور ہوں, لیکن اس کا فائدہ آپ کو ہو رہا ہے, صبر آ رہا ہے آپ کے اندر, جماؤ آئے گا. تو اللہ کہتے ہیں یہ سب بھی تلزین آمنو, تاکہ وہ ثابت قدم رکھے ایمان والوں کو. سورہ فرقان آیت 32 میں بھی یہی آتا ہے, کذالک لینو سب بھی تبھی فوادک, اسی طرح تاکہ ہم آپ کے دلوں کو ڈھارس دیں. ورت تلنا ترتیلا, اور ہم نے اس کو ٹھہر ٹھہر کر پڑھ کر سنایا ہے. تو گویا کہ آپ سب سمجھ گئے اس قرآن کا سب سے خوبصورت انداز کیا ہے, کہ اس کو تھوڑا تھوڑا کر کے پڑھا جائے, سکون کے ساتھ, تدریج کے ساتھ. یہ جو سال ڈیڑھ دو سال کے جو کورسز ہوتے ہیں, یقین کریں یہ ہمارا ایسٹ ہے. آج بھی آن لائن پہ جتنے بھی کورسز ہیں ماشاءاللہ جو ساتھی ہیں ہمارے سامنے, اس میں 98% لوگ وہی ہیں جو ہمارے یہ کورسز کرنے کے بعد آگے سامنے آتے ہیں. دورہ قرآن میں آپ کو پتا ہے کہ 600-700 تو عام ہے, رجسٹریشن یہاں تک جاتا ہے اللہ کی توفیق سے, مجھے نہیں پتا اس سال کتنا ہوا ہے. لیکن جو اصل ٹیم بنتی ہے نا, جتنے ساتھی ہیں, وہ سب سبیل الجنہ کورسز میں سے نکلتے ہیں, کہ ان کو پتا کہ کیا ہو رہا ہے. آج ماشاءاللہ پھر ہماری زندگی کا ایک بڑا اہم دن ہے, کیونکہ ہمارا ایک نیا کورس شروع ہو رہا ہے. اس کو اس طرح سوچتی ہوں کہ اس میں سے اب اللہ نے کن کو چننا ہے, اور جو پچھلے سال کے ساتھی ہوتے ہیں جو کئی سالوں سے کر رہے ہیں کوششیں, ان میں سے اب لوگ ایڈمن بنتے جا رہے ہیں. یہ ترتیب ہے, یہ زندگی, دعا کریں اسی میں زندگی چلی جائے, ختم. ہمارا کام اتنا, سیکھیں سکھائیں, تڑپیں کام کریں, جو کر سکتے ہیں کیا اور ختم ہو گیا. کچھ ساتھی وہ ایک کورس میں بھی ہیلپ کرتے ہیں, پھر اگلے میں کرتے ہیں, کرتے ہی رہتے ہیں ماشاء اللہ. وہ اگلے کورس میں بھی کہتے ہیں ہم ہی کر لیں گے, کیونکہ ان کے پاس سہولت ہے, وہ کر لیتے ہیں. کچھ کے حالات نہیں تقاضا کرتے, یعنی ان کے حالات کا تقاضا ہے, وہ آگے زیادہ ہیلپ نہیں کرتے, وہ اپنے گھروں میں کام ہے, کوئی پیپر چیک کرتا رہتا ہے, کوئی کچھ کرتا ہے. ایک ماشاء اللہ اللہ نے کھیتی تیار کر دی نا, تو آپ بھی اپنے اوپر اس کو لیں. جتنی بڑی نعمت اتنی بڑی پوچھ. کچھ ساتھیوں کو صرف 30 دن قرآن کی نعمت ملی دورہ قرآن میں, آپ کو اگر اس میں 285 دن بھی مل گئے تو آپ کا حساب کتنا سخت ہے. پھر اگر آپ سے کوئی فصل نہ نکلے, پھر بنجر کے بنجر, پھر جہاں سے آئے تھے وہیں چلے جائیں, وہی محبتیں, وہی دنیا, وہی دنیا داریاں, تو توکل کدھر اور ایمان کدھر ہے؟ تو اپنے آپ کو جمائیں, آپ ادھر سے نہیں جانا کہیں. میں اکثر اپنے دل کو بھی یہ کہتی ہوں, اور اللہ تعالیٰ نے آج تک تو بات پوری کرائی بھی ہے, موت تک کراتا رہے, کہ شادی ہوتی ہے نا, اس سے پہلے 100 دفعہ سوچتا ہے انسان, ادھر کریں ادھر کریں, کتنے رشتے آتے ہیں. جب شادی ہو جاتی ہے تو کیا پیغام دیتے ہیں ہم بچیوں اور بچوں کو, کہ بیٹا اب ادھر ہی رہنا, تمہارا یہی نصیب تھا. اب کوئی بہت بڑا گیپ نہ آ جائے, ادر وائز چھوٹے چھوٹے اختلاف آتے ہیں, سوکے. میں سوچتی ہوں کہ اللہ نے اب ہمیں چن لیا نا, تو بس اب ادھر دل بند گیا, آپ اللہ ادھر سے ہی دنیا سے لے جائے. کہیں نہ کہیں تو جمیں گے, کہیں نہ تو کہیں جڑیں گے. اور جو ادھر کے ادھر لڑکتے پڑکتے ہیں, وہ کہیں کے بھی نہیں ہوتے. ہر جگہ والوں کو وہ یہی کہتے ہیں ہم ادھر ہیں, ادھر جائیں پتہ چلتا آج ادھر بھی نہیں ہے, ادھر بھی نہیں. وہ کہتے ہیں نا کہ دھوبی کا کتا, نہ گھر کا نہ گھاٹ کا. تو قرآن کے ساتھ بندھنے سے تبدیلی آتی ہے. اور میں جب یہ لفظ پڑھتی ہوں نا, نزلہ ہو, تو میرے دل میں ہلکی ہلکی بارش, آہستہ آہستہ نازل کرنا. ایک ہوتا ہے انزلہ, قرآن میں وہ بھی آتا ہے انزلہ, ایک دم بارش, انڈیل دیا گلاس کسی کے سر پہ. اور نزلہ ینزل تنزیل, سلولی سلولی, تھوڑا تھوڑا کرنا, بدلتے ہوئے حالات کے ساتھ. آپ دیکھیں کہ آپ یہاں پڑھتے ہیں تو کیا اس ڈیڑھ سال میں آپ کے اپنے زندگی کے حالات کے مطابق نہیں آیتیں آئیں؟ اور آج بھی جو آیتیں پڑھیں, آپ جتنے ساتھی بیٹھے ہر ایک کو لگے گا یہ میری آیتیں, قرآن وہی ہے. آپ کہیں گے ہو سکتا ہے مجھے آپ کے حالات پتہ, میں آپ کو سنا رہی ہوں, آپ ہی نہیں آیتوں کی تفسیر پچھلے سال کی تفسیر کی سنے, اس دن تو آپ میرے پاس نہیں تھے. پھر بھی آپ کو وہی لگے گا کہ یہ تو مجھے سنا رہی ہیں. یہ ہے قرآن کی خوبی, تسلیاں, دلاسے, سکون. تمہیں اللہ تعالیٰ تسلیاں دیتا ہے, اور انسان کے لیے جو دین ہے نا, یہ اللہ تعالیٰ کی بہت بڑی رحمت ہے. اس طرح سے انسان کو ان چیزوں میں لے کے آتا ہے کہ کس طرح سے. اور آپ اس کو یہاں ایک آخری بات کر کے آگے چلتی ہوں, نیو مسلمز جو کنورٹ ہوتے ہیں, کبھی ان سے وہ ایکسپیکٹ نہ کریں جو آج آپ اپنے آپ سے کرتے ہیں. مسلمان ہو کے لوگ ابھی تک نماز نہیں پڑھتے, پتہ ہے آپ کو؟ قرآن کی تو میں بات بعد میں کروں. کتنے لوگ ہیں جو مسلمان ہیں جدی پشتی اور وہ قرآن پڑھ چکے ہیں آٹے میں نمک. تو آپ کسی نیو مسلم سے یہ فتویٰ دے دیں کہ آپ چونکہ یہ قرآن نہیں پڑھنے آ رہا تو یہ اسلام سے بھاگ گئے, یہ نماز نہیں پڑھ رہا تو اب یہ اسلام سے دور ہو گئے, کبھی ایسا نہ سوچے. وہ ذات ہے ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. اللہ کے نبی کے مزاج میں بھی یہی انداز تھا. آپ چونکہ حکمت امیز تھے نا, تو بعض لوگ آپ کو اس کی وجہ سے مفتر کہتے تھے. یہ بھی ایک بڑی بات ہے. صاحب قرآن کو ضرور ہی حکمت آنی چاہیے. بات بدل لیتے ہیں جی, حالات جیسے ہوں ویسی بات کرتے ہیں, تو یہ تو عقل مندی ہوتی ہے. سر پہ میں ایک استاد جو ہے اس کا معاملہ اسٹوڈنٹس کے ساتھ بالکل اور ہوتا ہے, ساتھی ہیلپ کرنے والوں کے ساتھ اور ہوتا ہے, اور گیسٹ کے ساتھ بالکل اور ہونا چاہیے. ہر ایک کو ایک ہی لاٹھی سے نہیں ہانک دینا. تو بہرحال دعا کریں ہم سب اپنے لیے کہ اللہ تعالیٰ اس قرآن کو پڑھنے کے ساتھ ساتھ ہمیں حکمت عطا فرمائے, اس طرح سے ہم اس کو لیں. پھر آپ دیکھیں گے کہ یہ ساری بات جو ہے انشاءاللہ ہمارے لیے آسان ہو جائے گی. پھر اس کے بعد آپ دیکھیے دوسری خوبی. پہلی خوبی ادھر کیا ہے, لیو سب بتا, قرآن دلوں کو تھامتا ہے. اور اب اگلی خوبی, وہ ہداؤں و بشرا للمسلمین, یہ ہدایت اور خوشخبری ہو فرما برداروں کے لیے. جیسے جیسے حالات میں تبدیلی آ رہی ہے, ویسے ویسے اس قرآن کے ذریعے سے مسلمانوں کی رہنمائی کا کام کیا جا رہا ہے. مکی حالات میں کہانیاں سنائی گئیں, سٹوریز آف پروفٹ, مدینہ میں آ کے سورت مائدہ, سورت نساء, اور اس طرح کی اصول والی اور فروعات والی آیتیں آنے لگ گئیں. تو قرآن بدلتے حالات کے ساتھ ساتھ انسان کو لے کے چلتا ہے. تو قرآن کی تین خوبیاں کون سی ہم نے پڑھی اس آیت میں؟ دلوں کو جمانا. آپ کا دل جم رہا ہے اس قرآن کے ساتھ؟ کتنے لوگ سوچتے ہیں کہ اب قرآن کو میں جذب کر رہی ہوں, جس کو میں اپنے لفظوں میں ایسے انجوائے کرتی ہوں کہ جیسے موڈ بنتا ہے نا, مزاج بن جاتا ہے. جیسے آپ نئے نئے یورپ میں آ گئے تو یہاں کا ویدر, یہاں کی سڑکیں, حالات فرق تھے نا. پھر دو چار چھ سات مہینے میں کیا, اب آپ کہتے ہیں نو آئی ایم فائن. مجھے ایسے لگتا ہے کہ 14 پارے پڑھنے پہ اب آپ یو آر فائن نو. اب وہ ایک دم اندر سے ہاں ہو نہیں اٹھتی قرآن کا حکم سن. کیسا ہے کہ ابھی بھی سن کے لگتا ہے ہائے کیا مصیبت ہے. مزاج بندہ میچنگ ہونے لگتی, شادی نئی نئی ہوتی ہے, ہر وقت ہی مزاج ہی فرق ہے. وہ کچھ سوچ رہے ہیں, ہم کچھ, لڑائی نہ بھی ہو لیکن سمجھ نہیں آتی اسی کیسا مرد مل گیا, اور ان کو بھی نہیں سمجھ آتی ہوگی یہ کیسی لڑکی مل گئی ہے. لیکن شکر ہے شروع میں زبان اندر ہوتی ہے, بعد میں تو باہر آ جاتی ہے. پھر 2, 4, 10 سال کا پہلے ہی پتا ہوتا ہے اب یہ کیا ریئیکٹ کریں گے. ان کو بھی پتا ہوتا ہے آج اللہ کی بندی بولی کیوں نہیں, گزارا ہو رہا ہے, چلتا جائے گا. جیسے گزر گئے آگے بھی گزریں گے. تو میچنگ ہونے لگتی ہے, جیسے سنکنائز ہوتی ہے نا چیز, اس طرح قرآن کے ساتھ بندے کا دل ملنے لگتا ہے. اس کو محسوس ہوتا ہے کہ قرآن حقیقت میں میری روح کی غذا ہے. تو لہٰذا یہ پھر بشرا بنتا ہے, پھر یہ رحمت بنتا ہے. اور آپ کو پتا ہے کہ قرآن کی یہ جو دو خوبی ہے نا, بشرا, نوٹ کریں اس کو, ہدن اور بشرا. آج میرے اور آپ کے لیے قرآن ہدن کب ہے؟ جب اس کو تفسیر سے پڑھتے ہیں, گائیڈ لائن ہے نا. اور قرآن بشرا کب ہے؟ جب آپ اس کو اچھی تجوید کے ساتھ پڑھتے ہیں. غلط قرآن پڑھنے میں تو خوشخبریاں نہیں ہیں نا, 70 نیکیوں کی. تو قرآن کو سمجھ کے پڑھنا, ٹو انڈرسٹینڈ دس از ہدن, گائیڈنس. قرآن از اے گائیڈ بک. اور بشرا, خوشخبری کب ہے؟ جب آپ اس کو ٹھیک طریقے سے پڑھتے ہیں. اور دعا کیجئے کہ اللہ ہمیں ان دونوں کو ٹھیک کرنے کی توفیق دے. لیکن ذرا سوچئے لوگ اللہ کے نبی پہ کیا الزام لگاتے تھے. آیت 103, وَلَقَدْ نَعْلَمُ أَنَّهُمْ يَقُولُونَ, اور وہ کہتے ہیں ہمیں خوب معلوم ہے. کیا کہ وہ کہتے ہیں, اللہ تعالیٰ کہتے ہیں ہمیں پتہ ہے لوگ آپ کو کیا باتیں کرتے ہیں. کیا کہتے ہیں, یہاں سے آپ ہائی لائٹ کر لیجئے, اِنَّمَا يُعَلِّمُهُ بَشَر, وہ کہتے ہیں اس کو تو ایک انسان سکھاتا ہے. یہ مشرکین کا ایک بڑا ہی بے ہنگم قسم کا الزام تھا اللہ کے نبی پہ. بھئی اس میں کیا اعتراض ہے کہ یہ مان جاؤ کہ فرشتہ آتا ہے اور اللہ کا کلام ہے؟ اعتراض یہ تھا کہ پھر اس کو نبی ماننا پڑے گا. تو چونکہ آپ کو نبی نہیں مانتے تھے نا, تو کہتے تھے کہ آپ کو کوئی سکھاتا ہے. اور جس شخص پر الزام لگاتے تھے نا, اللہ کہتا ہے لسان الذی یلحدون الیہ اعجمی, یہ لوگ جس کی طرف غلط طور پر منسوب کر رہے ہیں اس کی زبان تو ان کے بقول اعجمی ہے. جبکہ یہ قرآن کیسا ہے, وہذا لسان عربی مبین, یہ قرآن تو فصیح عربی زبان میں ہے. نبی صلی اللہ علیہ وسلم کی زبان سے جب یہ ہیرے موتیوں جیسے لفظ سنتے تھے نا, تو دل پہ اثر تو ہوتا تھا. اب مانے کیسے کہ یہ نبی ہے؟ تو کہتے اچھا وہ فلاں آپ کو سکھاتا پڑھاتا ہے. مدینہ میں کچھ ایسے, مکہ میں کچھ ایسے لوگ تھے, غلام بھی تھا کوئی, اور اسی طرح سے کچھ جیسے سٹرینجر نہیں ہوتے دوسرے شہر سے آ کے بیٹھے ہوئے لوگ, ان میں سے کچھ لوگ تھے. اللہ کے نبی غریب دوست تھے. یاد رکھیے کہ اللہ کے نبی کو چھوٹے لوگوں میں بیٹھنا پسند تھا. آپ فارغ وقت میں ان غلاموں کے پاس چلے جاتے, ان سے باتیں کرتے, ان کی داد رسی کرتے. جب آپ کو ان کے پاس اٹھتا بیٹھتا دیکھتے اور اس کے بعد قرآن کی جب یہ آیتیں نازل ہوتی, تو کہتے اچھا جی یہ ادھر جا کے بیٹھے تھے نا, اس سے یہ سیکھ کے آ گئے, ان کے بارے میں یہ کہنے لگے کہ یہ باتیں کرتے ہیں. ایک روایت میں ایک شخص کا نام تھا جبر, عامر بن الخزرمی کا ایک رومی غلام تھا, روم کا تھا, عرب بھی نہیں تھا وہ شخص, عجمی. اسی طرح خویتب بن عبد العزہ کا ایک غلام تھا, عائش یا یعیش اس کا نام آتا ہے. ایک روایت میں یسار نام کا ایک شخص ہے جس کی کنیت ابو فکیحہ تھی, یہ مکہ کی ایک یہودی عورت کا غلام تھا. اسی طرح ایک اور نام ہے بلان یا بلعام, رومی غلام تھا. بس ان کے پاس اللہ کے نبی اٹھتے بیٹھتے تھے تو یہ ان کی طرف اشارہ کرتے تھے کہ یہ اللہ کے نبی کو سکھاتے ہیں. تو اللہ کہہ رہے ہیں جو سکھاتے ہیں ان کو تو خود عربی نہیں آتی, وہ تو خود عجمی ہے. تو تم سوچو, کبھی سوچتے ہوئے بھی تو سوچو کہ کون اس کو سکھاتا ہے جس کو عربی نہیں آتی. بات یہ ہے کہ تمہیں ماننا نہیں ہے, تم ماننا نہیں چاہتے نا, اس لیے تمہیں پتا کہ اس ماننے کے پیچھے پابندیاں لگتی ہیں. تو فرمائے ان الذین لا یؤمنون باللہ, یقیناً جو لوگ اللہ کی آیتوں پر ایمان نہیں لاتے, دعا کریں اللہ ان میں نہ کرے. لا یہدیہم اللہ, پھر اللہ بھی ان کو ہدایت نہیں دیتا. اتنا بڑا اللہ تعالی کا انتقام ہے ایمان نہ لانے والوں پہ کہ اللہ پھر ان کو ہدایت ہی نہیں دیتا. اور دوسرا ان کے ساتھ ولہم عذاب علیم, ان کے لیے دردناک عذاب ہے. بات وہی ہے کہ اللہ زبردستی کسی کو نہیں پکڑتا, اللہ کی ذات اس کو ہی لاتی ہے جس کے اندر تڑپ ہے, طلب ہے. آپ خود سوچیں ہمارے اندر طلب اور تڑپ ہے تو اللہ تعالیٰ آپ سے کام کرائے گا. آج آپ کے تڑپنے کے دن ہے, یقین کریں قرآن پڑھنے کے دوران اگر آپ نہیں تڑپ رہے نا, پلانس نہیں بنا رہے, ڈریمنگ نہیں کر رہے, خواب نہیں دیکھ رہے, کل کچھ بھی نہیں ہوگا. الا ماشاء اللہ پھر کوئی چوٹ پڑتی ہے زندگی میں, تو پھر پڑتا ہے بندہ کہ ہائے میں تو قرآن پڑھی نہیں ہوں. یہ میں آپ کو بڑے مشاہدے سے بتا رہی ہوں. وہی لوگ ہمارے سامنے آتے ہیں کورسز کے, بینگ انیشیٹو اور ڈسپلنڈ, اور اپنے آپ کو ایسے پیش کرتے ہیں کہ مارو کوٹو جو مرضی کرو, ہم بس اب جم گئے. وہ آگے آتے ہیں, پانچواں پارا, چوتھا پارا, تیسرا پارا, ہر پارے میں کچھ نہ کچھ ہے. اور جب ہم دسواں گیارہواں پارا پڑھتے ہیں سورۃ توبہ اور انفال, یقین کریں بہت سارے چہرے آگے آ جاتے ہیں. اور آج تک 98% بالکل فگر صحیح رہے, کوئی نیا بندہ بعد میں اینڈ پہ آتا ہے. اور جو یہ سوچتے ہیں ایک دفعہ قرآن پڑھ لوں پھر آگے چلوں گا, وہ نہیں آتے. یہ بالکل ایسے ہی کہ جب کسان گوڈی کرتا ہے نا, تو گوڈی کر کے بیج ڈالے گا نا, دل مٹی نرم ہے تو بیج ڈال دو تو پودا اگائے گا. وہ کہے پہلے ذرا ساری گوڈی کر لوں, جب ساری کھیتیاں کر دی تو شروع میں جو تھی وہ تو بارش پڑی تو سخت ہو گئی. تو اس وقت فیصلے کریں, پھر اللہ آپ کو راہ دکھائے گا. یہ میرے اور آپ کے لیے کہ جب تک لوگ خود سے نہیں چاہیں گے اللہ تعالیٰ ان کو اس چیز کی طرف نہیں لائے گا. باقی رہ گئے نبی پہ الزام لگانے والے, نعوذ باللہ اپنے ہمارے نبی کو ایسی باتیں کرنے والے, تو انما یفتر الکذب الذین لا یؤمنون بآیات اللہ, جھوٹ تو وہی لوگ گھڑتے ہیں جو اللہ کی آیتوں پر ایمان نہیں رکھتے. مولائک ہم الکاذبون, ارم مجھے اپنی چٹ دے دے, اور یہی لوگ ہیں جو جھوٹے ہیں. یعنی یہ اللہ کے نبی کو جھوٹا کہنے والے خود جھوٹے ہیں. دل میں چونکہ آخرت کا یقین نہیں ہے تو پھر ان کو اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات کیسے اچھی لگے گی؟ تو لہٰذا ایسے لوگوں کو ان کی باتوں پہ مت آؤ، ان کو پیچھے کر دو، یہ مفتر نہیں ہے، یہ کوئی راتوں کو کھڑا ہوا کلام نہیں ہے کہ رات کو ڈرامے میں دیکھا اور صبح آ کے سٹوریز کی طرح بنا کے پیش کر دیا. تو لہٰذا تم نبی پر الزام لگانے والے خود اس بات کی دلیل دے رہے ہو کہ تم جھوٹے ہو. وہ اولئک هم الکاذبون، کل کے دور کے لوگ ہوں یا آج کے دور کے لوگ ہوں، یہ سب وہ لوگ ہیں جو اللہ کے دین پر اعتراض کرتے ہیں اور الزام کرتے ہیں. ہاں جی، تو اس کے بعد یہ ہے کہ اللہ تعالیٰ نے اسی چیز کو سامنے رکھا. اب اگلی آیتیں چند جو ہیں اس کو انشاءاللہ ہم کل لیں گے، کیونکہ وقت تو آنٹی جی نے تو آج آفر کی تھی کہ ہم آدھا گھنٹہ جلدی لے اور لے سکتے ہیں، لیکن چونکہ آپ لوگوں کو پہلے سے نہیں بتایا ہوا تو میں اس سے آگے نہیں جاتی عموماً. جی ٹھیک ہے، تو کل اگلی بہت ہی خوبصورت آیتیں ہیں، میں نہیں چاہ رہی کہ ہم اس کا لطف نہ لے پائیں. دوسری بات، کل تھوڑی سی مسئلہ ہے اس جگہ میں، اس صبح میں شادی ہے تو کل ہماری کلاس یہاں نہیں ہو سکتی، تو انشاءاللہ کل پھر مسجد میں ہوگی. ٹھیک ہے، سمجھ آ گئی؟ آن لائن والے ساتھیوں کے لیے تو کوئی فرق نہیں ہے الحمدللہ. پہلے ہم نے ایک اور چیز سوچ لی تھی تو، لیکن اب تھوڑی سی بات چینج ہو گئی ہے. پہلے یہ سوچا تھا کہ بہت جلدی کلاس کر کے آپ کو 1 بجے چھٹی دے دیں، تو وہ میرے حال آپ کے لیے ٹریٹ تھی، لیکن اس میں بریک نہیں ملنی تھی. تو اب انشاءاللہ کل کی کلاس مسجد میں ہوگی، آپ کے لیے پھر ایک چانس ہے. کس بات کا؟ ایک منٹ، کس چیز کا موقع آگے پھر؟ اپنی ان دوستوں کو انوائٹ کرنے کا جو یا نہیں آ پاتے گاڑیوں کی وجہ سے، دور ہونے کی وجہ سے. تو آج ایک ارم آپ میسج بھی کریں اور فرزانہ کو کام دے دیں، یہ بھی آپ بھی مسجد میں جب بھی لوگ ہوتے ہیں کہ مسجد دے دیں. جی انشاءاللہ. جی ارم، نہیں کیوں نہیں ہوگا، کل میں لے کے آؤں گی. کچھ لوگوں کو مجھے پتا چلا ڈیزرٹ نہیں ملا اس دن. نہیں ملا نا؟ کس کو نہیں ملا؟ وہ مطلب ملا تو ہے، وہ جو تھوڑی سی ایک چیز میں نے بنائی تھی تو مجھے کسی نے آ کے ادھر آ کے کہا بڑی کنجوسی سے دے رہی ہیں، تو میں نے کہا آپ سوچیں ایک ڈش کتنوں کو ملے گی. ہیں تو انشاءاللہ زندگی رہی تو کل وہ میں ساتھ بنا. ارم ہم باہر کریں گے، کنٹی باہر کریں گے، ڈونٹ وری، ہم سب کچھ کریں گے، آپ کیوں پریشان ہیں؟ جی سسٹر، انشاءاللہ یہاں ہم رکیں گے، آپ کو پتا ہے کہ ادھر بھی سمیٹنا ہے، تو آپ لوگ جلدی سے سسٹر آپ سے بات کر کے، تو انشاءاللہ تعالیٰ پھر ہم کل، آپ وہیں، آپ کی کلاس سیم ٹائم پہ ہے. دیکھیے نئی جگہ ہے نا، تو آپ لوگ وقت سے پہلے آئیں گے تبھی سب کام سیٹل ڈن ہوگا. ارم چابی ڈور سب چیزوں کو ارینج کیجیے گا، تو انشاءاللہ آن لائن والوں کو کوئی فرق نہیں پڑے گا. جی چلے، ارم کہہ رہی ہیں یا آپ لوگ کہہ رہے ہیں مجھے نہیں پتا، حالانکہ کوئی فرق تو نہیں ہوتا. دیکھیں یہ ارم کی وجہ سے سب خراب ہو رہے ہیں، انہوں نے پہلے ہی سوچ لیا کہ کل ٹیسٹ آپ نہیں دے سکیں گے. از اٹ پاسبل؟ کیا آپ لوگ نہیں چاہتے کہ ایک اور جگہ پہ بھی آپ کی مہریں لگیں ٹیسٹ دینے کی؟ ٹیسٹ ہوگا، ویسے ہی ہوگا جیسے ہوتا ہے. ٹھیک ہے، کل انشاءاللہ وہاں ٹیسٹ بھی ہوگا. جزاک اللہ خیر، السلام علیکم و رحمۃ اللہ. والنٹیئرلی آپ تھوڑا سا جلدی آ کے ارم کی ہیلپ کر سکیں، کیونکہ وہاں آپ کو پتا ہے کہ ہمیں ٹیبل چیئر جو ہیں وہ لگانے ہوں گے. ابھی سسٹر ادھر ہیں، آپ ان میں سے جو بھی اپنی دوستوں کی طرف سے فون کر کے پوچھ لیں کسی کو ٹکٹس لینی ہے جانا ہے، آپ ادھر لے لیجئے، بعد میں جا کے اپنی دوستوں کو دے دیں. ٹھیک ہے، تو ان کی طرف سے بھی آپ لے لیں. چلیں، السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
رحمۃ اللہ وبرکاتہ. الحمد للہ، امید ہے آپ لوگوں کو آواز آ رہی ہوگی ان شاء اللہ. وعلیکم السلام. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میرے خیال میں ٹیکسٹ بھی کلوزڈ ہے، سسٹرز ان ڈاٹ بھی کر دیں اور ٹیکسٹ بھی اوپن کر دیں. الحمد للہ، جزاک اللہ خیر سب کا. الحمدللہ، جزاک اللہ خیر استاذہ جی. ہم لوگوں کے لیے کوئی ڈفرینس تو نہیں ہوگا، لیکن ہم سویٹ میں مس آؤٹ کریں گے، وہ تھوڑا سا فیل ہوگا، لیکن ہم اپنے گھروں میں انشاءاللہ سویٹ آپ کی طرف سے لے لیں گے. ٹھیک ہے، کیا خیال ہے آن لائن سسٹرز، ایسے ہی کر لیں؟ अल्हम्दुलिल्लाह गुड ठीक है. बहुत जबरदस्त के जो ब्यूटीफुल तजवीद के साथ कुरान पढ़ेगा उसके लिए ये क्या है, सभी थोड़ा सा बताएं क्या होगा कुरान हमारे लिए जो हम ब्यूटीफुल. बुशरा एक्सीलेंट जी बिल्कुल. और हदायत किस तरह होगी जो हम क्लासेस तफसीर की कर रहे हैं जी इंशाल्लाह. तो जो तफसीर हम पढ़ रहे हैं ये हदायत है हमारे लिए अल्हम्दुलिल्लाह. और बुशरा जब भी आप तिलावत करें फजर के टाइम जो भी आप जब भी ये पढ़ेंगी तो जहन में रखना है कि आज का लेसन इतना ब्यूटीफुल और कुरान इतना ब्यूटीफुल हमारे लिए ये ग्लैड टाइड गुड न्यूज है इंशाल्लाह. बुशरा ठीक है. इन प्यारी प्यारी सोचों के साथ आज की क्लास को हम एंड करेंगे इंशाल्लाह. तो सुबह मुलाकात होगी. दुआ में याद रख कुल मिन्ना इन्नक अंत इन्नक अंत तवाब रहीम रब्बिका रब्बिल इज्जत आहि रब्बिल आलमीन. अस्सलाम वालेकुम व बरकात.